تفسیر. سورت الجمعہ مدنی سورت ہے، اس کے دو رکوع، 11 آیات، الفاظ اور کلمات کی تعداد 176 176، جبکہ حروف 787 ہیں 787. اس سورت کا نام آیت نمبر 9 کے فقرے سے لیا گیا ہے، اذا نودیا للصلاۃ من یوم الجمعہ، اور یہ نام جو ہے یہ اس کا علامتی نام ہے. بخاری، مسلم، ترمذی، نسائی اور ابن جریر نے ابو ہریرہ رضی اللہ عنہ کی یہ روایت نقل کی ہے کہ ہم حضور صلی اللہ علیہ وسلم کی خدمت میں بیٹھے ہوئے تھے جب یہ آیات نازل ہوئیں. اور آپ کو پتہ ہے کہ ابو ہریرہ رضی اللہ عنہ جو ہیں صلح حدیبیہ کے بعد اور فتح خیبر سے پہلے ایمان لائے تھے. تو اس سورت کا پہلا رکوع جو ہے یہ اس وقت نازل ہوا جب خیبر کا انجام دیکھ کر شمالی حجاز کی تمام یہودی بستیاں اسلامی حکومت کی تابع فرمان بن گئی تھیں. دوسرا رکوع ہجرت کے بعد قریبی زمانے ہی میں نازل ہوا. رسول اللہ صلی اللہ علیہ وسلم نے مدینہ طیبہ پہنچتے ہی پانچویں دن جمعہ قائم کر دیا تھا. اور اس رکوع کی آخری آیت میں جس واقعے کی طرف اشارہ کیا گیا ہے اس سے پتہ چلتا ہے کہ رسول اللہ صلی اللہ علیہ وسلم نے نماز جمعہ تو قائم کر دی تھی لیکن ضرورت تھی کہ لوگوں کو دینی اجتماعات کے آداب کی تربیت دی جائے. سورت الجمعہ مسبحات میں سے ایک سورت ہے. سورت حدید، سورت حشر، سورت صف، تین مسبحات میں سے سورتیں آپ پہلے پڑھ چکی ہیں. چوتھی سورت الجمعہ ہے اور پانچویں انشاءاللہ اس کے بعد آئے گی التغابن. اور قرآن مجید کی وہ سورتیں جو سبحا یسبحو سے شروع ہوتی ہیں ان کو مسبحات کہا جاتا ہے. آپ دیکھیے اس سورت کی پہلی چار آیات میں بنی اسماعیل کو یہ ہدایت کی گئی ہے، یہ یاد دہانی کروائی گئی ہے کہ اللہ تعالیٰ نے تمہارے اندر جو رسول مبعوث کیا ہے وہ تمہارے جد امجد حضرت ابراہیم علیہ السلام کی دعا کا مظہر ہے. ان کی قبولیت دعا جو ہے اس کا جواب ہے، اور یہ ایک عظیم فضل ہے جو اللہ تعالیٰ نے آپ پر کیا ہے. تو اے بنی اسماعیل، تم اس نعمت عظمیٰ کی قدردانی کرو. یہودیوں کی حاسدانہ شرارتیں، سازشیں اس کا شکار ہو کر ان کو خوش کرنے کی کوشش نہ کرو، کیونکہ یہودی جو تھے خود تو ایمان نہیں لائے، خود انہوں نے جو ہے وہ اپنے پیغمبروں کے ساتھ اچھا سلوک نہ کیا اور انہوں نے تورات کے ساتھ اچھا سلوک نہ کیا. تو اب اے مسلمانوں، کہیں تم بھی ویسا عمل نہ کرو جیسے کہ یہودیوں نے جو ہے وہ کیا تھا. یسبحوا للہ ما فی السماوات وما فی الارض الملک القدوس العزیز الحکیم. اللہ کی تسبیح کر رہی ہے ہر وہ چیز جو آسمانوں میں ہے और हर वो चीज जो जमीन में है, बादशाह है, कुद्दूस है, जबरदस्त है और हकीम है। तो सूरत का आगाज बड़ा ही खूबसूरत है और हमेशा किसी चीज़ का आगाज़ जो होता है उससे पता चलता है कि आगे जो मज़मून आने वाला है वो कैसा है, क्योंकि आगाज़ को आगे आने वाले मज़मून से गहरी निस्बत होती है। अल्लाह रब्बुल इज़्ज़त ने फरमाया, अल्लाह की तस्बीह कर रही है हर वो चीज़ जो के आसमानों में है और हर वो चीज़ जो के ज़मीन में है। और ये तस्बीह जो है ये ज़बान से भी है, ये हाल से भी है, और जो हमारी अक़ल है, हमारी अक़ल, हमारा शऊर, इसमें इतनी कैपेसिटी नहीं है कि हम इस बात का इदराक कर सकें कि कायनात का ज़र्रा ज़र्रा जो अल्लाह की तस्बीह बयान कर रहा है तो इससे क्या मुराद है और वो किस तरह कर रहा है। तो असल में मानी क्या है कि कायनात की हर चीज़ जो है, पूरी कायनात का ज़र्रा ज़र्रा अल्लाह की हिकमत, अल्लाह की कुदरत पर गवाही देता है और अल्लाह की बंदगी करता है, अल्लाह की अतात करता है, यही उसकी तस्बीह है। और हकीकत में अल्लाह ताला ने दरख्तों को, पत्थरों को, आसमान को, ज़मीन को, कायनात के ज़र्रे ज़र्रे को एक शऊर दिया है, एक अक़ल दी है और उसके मुताबिक वो अल्लाह की तस्बीह बयान करते हैं। और अल्लाह ताला ख़ुद कुरान में कहते हैं कि वला किल्ला तफ़क़हूना तस्बीहहुम, तुम इनकी तस्बीह नहीं समझते। और सब्बाहा का लफ्ज़ कहीं माजी में आता है और कहीं जो है वो मज़ारे में इस्तेमाल होता है। अब यहाँ पर देखें कि यहाँ पे युसब्बिहु ये फेल मज़ारे है, सूरत तगाबुन में भी फेल मज़ारे में इस्तेमाल हुआ है और पीछे आपने सब्बाहा भी पढ़ा है। तो मानी क्या है कि तस्बीह की और तस्बीह की जाती है और तस्बीह की जाती रहेगी। तो इस चीज़ की तरफ जो है वो वजाहत की जा रही है, ताकीद की जा रही है कि कायनात का ज़र्रा ज़र्रा अल्लाह की तस्बीह और अल्लाह की पाकी जो है वो बयान करता है। और इसके मानी है तस्बीह बयान करने के कि अल्लाह ताला तमाम नकायस और कमज़ोरियों से पाक है। यहूदी कहते थे कि वो अल्लाह की चहेती कौम है, कहते थे नहनु अबनाउल्लाह, हम अल्लाह के बेटे हैं। अब यहाँ पे क्या कहा जा रहा है कि अल्लाह ताला जो है वो हर तरह के नकायस से पाक है, कोई ख़ास नस्ल या कौम उसकी चहेती नहीं है। अल मलिकिल कुद्दूसिल अज़ीज़िल हकीम, और पहली सिफ्त है अल मलिक। मलिक जो है इसके मानी है बादशाह के, और आप देखें कि यहाँ पर जो है ये बात बताई जा रही है कि अल्लाह जो है वो कैसा है, वो बादशाह है। और आप देखें, आपको याद होगा सूरत अल हशर में भी आपने अल्लाह की ये सिफात पढ़ी थी आयत नंबर 23 में, हु अल्लाहुल्लज़ी ला इलाहा इल्लाहु अल मलिकुल कुद्दूस, तो वहाँ पे अल मलिक आपने पढ़ा था। और मलिक जो है इसके मानी क्या है कि अल्लाह की बादशाहत किसी ख़ास इलाके या ख़ास ज़मीन या ख़ास मुल्क के लिए नहीं, बल्कि सारी दुनिया का, सारी कायनात का वो मालिक है, हर तरफ उसका इक्तदार है, चींटियों पर भी, मछलियों पर भी, इंसानों पर भी, फरिश्तों पर भी, ऊपर भी, नीचे भी, आगे पीछे, हर तरफ। अल कुद्दूस, कुद्दूस जो है ये मुबालगे का सीगा है, इसके मानी है तमाम बुरी सिफात से पाकीज़ा और मुनज़्ज़ा, कि अल्लाह ताला इस बात से बालातर है कि इसकी ज़ात में कोई ऐब या नक्स पाया जाए। अल्लाह की ज़ात बड़ी ही पाकीज़ा है, उसमें बुराई का तसव्वुर भी नहीं पाया जा सकता। तो फरमाया कि अल कुद्दूस, फिर अल अज़ीज़, अल अजीज इसके मानी है जबरदस्त, जिसके मुकाबले में कोई सर ना उठा सकता हो, जिसके फैसलों की कोई मजाहमत ना कर सकता हो, जिसके आगे तमाम लोग बेबस और बेजोर हों। अल अजीज है। फिर अल हकीम, हकीम जो है इसके मानी हिकमत के हैं, हिकमत के, कि अल्लाह के फैसले जो हैं वो बड़े ही हकीमाना हैं। और ये चार सिफात के जरिए से अल्लाह ताला का तारुफ करवाया गया, और इनके अंदर कोई हरूफे अतफ नहीं है, जिसके मानी क्या है कि ये चारों सिफात मौसूफ के अंदर बयक वक पाई जाती हैं। और दूसरी यहां बात कि तारुफ जो है बता दिया कि अल्लाह ऐसा ऐसा और ऐसा है, और आगे जो पूरी सूरत है इसमें जो है ये बताया गया है कि जो चार सिफात अल्लाह ताला के अंदर पाई जाती हैं, तो मजीद उसकी तफसील वो आगे सूरत में आप पढ़ेंगी। चारों सिफात आगे वाली आयत में आपको मिलेंगी। आयत नंबर 2, हुवल्लज़ी बासा फिल उम्मीयीना रसूलम मिनहुम, वो अल्लाह ही तो है जिसने उम्मीयों के अंदर एक रसूल खुद उन्हीं में से उठाया। अब आप देखें कि यहां पर उम्मी का लफ्ज जो है इस्तेमाल किया गया है, उम्मी, उम, हमजा, मीम, मीम। अब आप देखें कि अरबों की अक्सरियत अनपढ़ थी, लिहाजा उन्हें उम्मी कहा गया है। यहूद अपने आप को मुहज्जब और तालीम याफ्ता कहते, जबकि अपने अलावा दीगर सब को उम्मी और अनपढ़ जो थे वो समझते थे कि बाकी सब लोग नापाक हैं, गंदे, जाहिल, बुद्धू। तो यहूदियों की अक्सरियत आप सल्लल्लाहु अलैहि वसल्लम पर ईमान न लाई, तो उसकी वजह ये थी कि वो ये कहते थे कि हम पढ़े लिखे हैं, नबुवत के हकदार और इसी के अहल, और मक्का के तमाम लोगों को वो बुद्धू और बद्दू और अनपढ़ और जाहिल समझते थे। अल्लाह ताला कहते हैं कि इस कायनात का हकीकी बादशाह वही तो है कि उम्मियों में से उन्हीं में से एक रसूल भेजा, बासा फिल उम्मीयीना रसूलम मिनहुम। अब आप देखें कि अब्दुल्ला बिन अब्बास रजी अल्लाह अन्हु कहते हैं, उनका कौल है कि उम्मीयून से मुराद तमाम अरब हैं, चाहे वो पढ़ना जानते हों या ना, क्योंकि कुरान मजीद से पहले उनको कोई आसमानी किताब नहीं दी गई थी। नबी सल्लल्लाहु अलैहि वसल्लम का अनपढ़ होना भी जो है वो नबुवत की दलील है। अल्लाह ताला ने उम्मते मुहम्मदिया को अपना एहसान याद दिलाया, कहा कि इसने अरबों के लिए जो अनपढ़ थे उन्हीं जैसा एक जो है वो अनपढ़ नबी मबूस किया। रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम लिखना पढ़ना नहीं जानते थे, तो अल्लाह ताला ने जो है वो उन्हीं में से एक रसूल जो है भेजा, उन्हीं की कौम में से, अरब में से। और रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम लिखना पढ़ना नहीं जानते थे, तो आप देखें रसूलम मिनहुम, अरबों में से भेजा। अब रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम की जो बेसत के मकासिद हैं, आपकी बेसत के चार मकासिद बताए गए। पहला मकसद है यतलू अलैहिम आयातेही, जो उन्हें उसकी आयात सुनाता है, कि रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम जो हैं वो क्या करते हैं कि वो उनको जो है वो कुरान की आयात सुनाते हैं, तिलावते आयाते कुरान, कुरान पढ़कर उम्मत को सुनाना। और ये जो यहाँ पे यतलू लफ्ज़ है, इसके आप दो मानी पहले पढ़ चुकी हैं, एक तिलावत करना और दूसरा तिलावत के पीछे पीछे आना, पढ़ना भी और इस पर अमल करना। तो रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम के आने से पहले अहले अरब शदीद गुमराही में मुब्तिला थे, वो बुतों की पूजा करते, वो लड़कियों को जिंदा दरगोर करते, وہ زنا کرتے، وہ شراب پیتے، وہ تعلیم اور تہذیب سے نا آشنا تھے۔ اللہ تعالیٰ نے ان کی ہدایت کے لیے جب پیغمبر کو بھیجا تو پیغمبر نے کیا کیا؟ نمبر ایک کہ انہیں قرآن کی آیات پڑھ کر سنائیں، نمبر دو وَيُزَكِّيهِمْ اور ان آیات کے ذریعے سے ان کا تزکیہ کیا، وَيُزَكِّيهِمْ اور وہ ان کا تزکیہ کرتا ہے۔ اب آپ دیکھیں کہ تزکیہ کرنے کا معنی کیا ہے، پاک کرنا، کسی کو جو ہے کسی کی جو برائیاں ہیں، جو جس اس کے اندر غلط چیزیں پائی جاتی ہیں، تو عقیدے کی خرابیاں، اعمال کی، اخلاق کی خرابیاں، تو ان کو دور کرنا۔ اللہ پاک ہے، اللہ قدوس ہے، پیچھے آپ نے پڑھا تھا نا اللہ پاک ہے، اللہ قدوس ہے، تو اللہ تعالیٰ نے یہ چاہا کہ وہ اپنے رسول اور اپنے قرآن کی تعلیمات کے ذریعے سے لوگوں کو بھی پاک بنائے۔ اب آپ دیکھ لیں جو اللہ کی قدوس کی صفت ہے اس کا یہاں پہ یزکیہم سے یہ لنک ہے، اور جو اللہ کی بادشاہت کی صفت تھی اس کا اس بات سے لنک تھا کہ وہی ہے جس نے امیوں کے اندر ایک رسول خود انہی میں سے جو ہے وہ بھیجا۔ تو اللہ جو بادشاہ حقیقی ہے، اللہ کی اس صفت کا تقاضا تھا کہ لوگوں کی ہدایت کے لیے رسول بھیجا جانا چاہیے۔ پھر جو ہے تو اسی لیے رسول جو تھے وہ آ کر لوگوں کو قرآن کی آیات تلاوت کر کے سنانے لگے، اللہ کے آرڈر، اللہ کے احکامات ان کو دینے لگے، وَيُزَكِّيهِمْ اور ان کا تزکیہ کرنے لگے، قرآن کی تعلیمات کے ذریعے سے، اپنی سنت کے ذریعے سے لوگوں کی عقیدے کی، اعمال کی، اخلاق کی جو خرابیاں تھیں، جو برائیاں تھیں، ان کو وہ دور کرنے لگے۔ تزکیہ کرنا، برائیوں کو دبانا اور نیکیوں کو ابھارنا۔ نمبر تین وَيُعَلِّمُهُمُ الْكِتَابَ اور وہ انہیں کتاب کی تعلیم دیتا ہے۔ اب آپ دیکھ لیں کہ اللہ کی صفات آپ نے پڑھی تھیں، عزیز اور حکیم، دو صفات آپ نے اور پڑھی تھی نا، تو یہ جو اگلے دو رسول اللہ کی بعثت کے مقاصد ہیں تو ان میں جو ہے وہ دو صفات آ جاتی ہیں کہ اللہ غالب ہے، اور اسی لیے اللہ تعالیٰ نے ایسا رسول بھیجا جو اس کے بندوں کو شریعت کی تعلیم دے، کیونکہ اللہ اپنے فیصلوں کو نافذ کرنا چاہتا ہے نا۔ اللہ حکیم ہے، اس لیے اس نے اپنا رسول بھیجا تاکہ رسول کے ذریعے سے وہ اپنا حکیمانہ قانون جو ہے اس کی لوگوں کو تعلیم دی جائے۔ تو صرف اللہ کا زور اور اقتدار ہی نہیں ہے بلکہ ساتھ ساتھ اللہ کی حکمت بھی ہے۔ تو عزیز اور حکمت دونوں صفات کا تقاضا کیا ہے؟ نمبر تین وَيُعَلِّمُهُمُ الْكِتَابَ کہ وہ ان کو کتاب کی تعلیم دیتا ہے، اور کتاب کی جو تعلیم دینا ہے اس کے معنی کیا ہیں؟ کہ انہیں جو ہے وہ بتانا کہ اللہ تعالیٰ کیا چاہتے ہیں۔ قرآن مجید اللہ کا جو ہے وہ لیٹر ہے، خط ہے، قرآن مجید ہدایت کا منبع ہے، یہ نور ہے، یہ ایک روشنی ہے، یہ ایک چراغ ہے، یہ دنیا کے ساتھ ساتھ آخرت کی زندگی کو سنوارتا ہے۔ تو اس کی قرآن مجید کی تعلیم دینا، رسول اللہ صلی اللہ علیہ وسلم معلم تھے، تو ضرورت ہے کہ قرآن کی تعلیم کو عام کیا جائے۔ تو یہ تھا تیسرا مقصد، تو تعلیم القرآن، تذکیر القرآن۔ آپ کی بعثت کا چوتھا مقصد والحکمتہ اور وہ حکمت کی تعلیم دیتا ہے۔ تو رسول اللہ صلی اللہ علیہ وسلم نے جو قرآن مجید کی دعوت کو پیش کیا تو پوری دعوت جو تھی وہ حکیمانہ تھی، اور حکمت کے جو ہے وہ زیادہ تر جو معنی کیے گئے ہیں وہ رسول اللہ صلی اللہ علیہ وسلم کی سنت اور آپ کی حدیث کو حکمت کہا گیا ہے، کیونکہ رسول اللہ صلی اللہ علیہ وسلم نے جو کچھ بھی سکھایا تو وہ اللہ کے حکم سے سکھایا، اور ایک ہے وحی مطلوع اور ایک ہے غیر مطلوع۔ وحی مطلوع جو قرآن میں پڑھی جاتی ہے، غیر مطلوع جو پڑھی نہیں جاتی، لیکن وہ بھی جو ہے وہ اللہ ہی کی طرف سے ہے۔ تو اس طرح رسول اللہ صلی اللہ علیہ وسلم کی بعثت کے چار مقاصد یہاں پہ رکھے گئے. وَإِن كَانُوا مِن قَبْلُ لَفِي ضَلَالٍ مُبِينٍ, حالانکہ اس سے پہلے وہ کھلی گمراہی میں پڑے ہوئے تھے. اللہ تعالیٰ کہتے ہیں کہ رسول اللہ صلی اللہ علیہ وسلم کے بھیجے جانے سے پہلے جو لوگ تھے وہ گمراہی میں تھے. تو رسول کو بھیجنے کا مقصد کیا تھا؟ کہ لوگوں کو گمراہی سے نکالا جائے, انہیں کتاب, حکمت اور ہدایت کی دعوت دی جائے, ان کا تزکیہ کیا جائے اور ان کی زندگیوں کو سنوارا جائے. وَإِن كَانُوا مِن قَبْلُ لَفِي ضَلَالٍ مُبِينٍ, حالانکہ اس سے پہلے وہ کھلی گمراہی میں پڑے ہوئے تھے. تو نبی کا کام یہ نہیں ہے, صرف یہ نہیں ہے کہ بس کتاب سنا دی, بلکہ اس کی تعلیم دینا, بلکہ لوگوں کا تزکیہ کرنا, لوگوں کے اندر انقلاب پیدا کرنا, ان کو عمل کرنا سکھانا. تو یہ ہے نبی کی زندگی کا مقصد جو یہاں پہ آپ کے سامنے بیان کیا گیا. اور قرآن مجید میں رسول اللہ کی یہ صفات جو ہیں, آپ کی بعثت کے چار مقاصد, آپ اس سے پہلے بھی جو ہے وہ تین جگہ پڑھ چکی ہیں. یہ پورے قرآن میں چار جگہ ایسی آیات آئی ہیں. نمبر ایک سورۃ البقرہ آیت 129 میں, نمبر دو سورۃ البقرہ آیت 151 میں, نمبر تین سورۃ آل عمران آیت نمبر 164 میں, اور چوتھی دفعہ یہ سورۃ الجمعہ اس کی آیت نمبر 2 میں. اور یہاں پہ بھی اللہ تعالیٰ یہی بات کر رہے ہیں کہ رسول اللہ صلی اللہ علیہ وسلم کو بھیجنے کا مقصد جو تھا وہ کیا تھا. تو لوگ کیا کر رہے تھے؟ انکار کر رہے تھے. یہ سورت مدنی ہے نا, تو مدینہ میں جا کے کن لوگوں سے سابقہ پیش آیا؟ یہودیوں سے آیا. تو وہاں پہ یہودیوں نے رسول اللہ کا انکار کیا, بہت کم لوگ ان میں سے ایمان لائے, اور مشرک جو تھے ان میں سے بھی کچھ ایمان لائے, اور وہ بھی انکار کر ہی چکے تھے اور کر ہی رہے تھے. آیت نمبر 3, وَآخَرِينَ مِنْهُمْ لَمَّا يَلْحَقُوا بِهِمْ وَهُوَ الْعَزِيزُ الْحَكِيمُ, اور اس رسول کی بعثت ان دوسرے لوگوں کے لیے بھی ہے جو ابھی ان سے نہیں ملے ہیں, اللہ زبردست اور حکیم ہے. اب یہاں پر سوال یہ پیدا ہوتا ہے کہ اس کے کیا معنی ہیں کہ رسول کی بعثت ان دوسرے لوگوں کے لیے بھی ہے جو ابھی ان سے ملے نہیں ہیں. مفسرین کہتے ہیں کہ یہاں پہ رسول اللہ صلی اللہ علیہ وسلم کی رسالت کی وسعت بتائی جا رہی ہے, رسول اللہ صلی اللہ علیہ وسلم کی رسالت کی وسعت بتائی جا رہی ہے کہ آپ کی رسالت صرف عرب قوم تک محدود نہیں ہے, بلکہ دنیا بھر کی قومیں اور نسلیں جو ہیں ان کے لیے آپ کو, ان کے لیے بھی آپ کو رسول بنا کر بھیجا گیا. مگر یعنی اس زمانے کے عرب لوگ اور قیامت تک آنے والی قومیں جو ہیں وہ اس میں شامل ہیں. تو اس کے ایک معنی تو یہ ہیں کہ رسول اللہ صلی اللہ علیہ وسلم کو جو رسول بنا کر بھیجا گیا, اس میں جو ہے یہ جو کہا, اور ان دوسرے لوگوں کے لیے بھی ہے, وآخرین منہم, اور آخر جو ہے اس کے معنی ہے اور دوسرے لوگ. آخر نہیں کہا, خا کے نیچے زیر نہیں ہے ورنہ آخری ہوتا. آخر اول اور آخر, پہلا اور دوسرا, وآخرین اور دوسرے لوگ, منہم ان میں سے. لما یلحقو بہم, جو ابھی ملے نہیں ہیں ان کے ساتھ. مفسرین کی ایک رائے یہ ہے کہ اس سے مراد ایران اور دیگر غیر عرب لوگ ہیں جو قیامت تک آپ پر ایمان لانے والے ہوں گے. بعض کہتے ہیں کہ عرب اور عجم کے وہ تمام لوگ ہیں جو عہد صحابہ کے بعد قیامت تک جو ہے وہ ایمان لائیں گے, جس میں ایران, روم, بربری, سوڈانی, ترکی, مغلی, چینی, ہندوستان, پاکستان, یعنی پوری دنیا کے لوگ. تو آپ کی نبوت سب کے لیے ہے, سبھی آپ پر ایمان لائے, اور یہ منہم جو ہے اس کے یہ معنی ہیں. پیچھے آپ نے پڑھا تھا نا کہ هو الذی بعث فی الامیین رسولا منہم, وہی تو ہے جس نے امیوں کے اندر ایک رسول خود انہی میں سے اٹھایا, منہم. تو منہم جو ہے اس کے معنی کیا ہیں؟ جو سب سے پہلے اولین اسلام لانے والے, जो उम्मियों में से हो गए, और फिर इसके बाद जो है ये जो यहाँ पे आयत नंबर 3 में है, वह आखरी ना मिन हम, और उसके बाद जो ईमान लाने वाले जो हैं, तो बाद की उम्मतें जो हैं इससे मुराद हैं, जो अभी इनसे मिले नहीं हैं। वहुवल अजीजुल हकीम, अल्लाह ज़बरदस्त और हकीम है। इसके मानी क्या है कि अल्लाह ताला जो है वो बड़ा ही ज़बरदस्त है और बड़ा ही हकीम है। तो ये अल्लाह की कुदरत और हिकमत का करिश्मा है कि उसने एक उम्मी कौम में एक ऐसा अजीम नबी पैदा किया कि जिसकी तालीम और तरबियत से एक अजीम इनकलाब पैदा हुआ। ज़ालिका फ़ज़लुल्लाहि युतीही मन यशा वल्लाहु ज़ुल फ़ज़लिल अज़ीम, ये उसका फजल है जिसे चाहता है देता है और वो बड़ा फजल फरमाने वाला है। अब यहाँ पर जो है ये बात कही जा रही है कि ये जो नबुवत है ये अल्लाह का फजल है, और अल्लाह जिसे चाहे जो है वो नबी बनाए, ये उसकी अनायत है, ये उसकी रहमत है। जैसे यहूदी चाहते थे कि उनमें से कोई पैगंबर होना चाहिए था, लेकिन अल्लाह ताला कहते हैं कि ये मेरी मर्जी है, मैं इसके लिए जिसको चाहूँ जो है वो मुंतखब कर लूँ, और अल्लाह बड़ा फजल फरमाने वाला है। फिर आप देखिए आयत नंबर 5 से लेकर 8 तक यहूदियों के इस दावे की तर्दीद की गई है, जो कहते थे कि हम अल्लाह की चहेती कौम हैं, बरगजीदा उम्मत। वो कहते थे हमारे सिवा कोई और नबूवत और रिसालत का जो है वो हकदार नहीं हो सकता। अब यहाँ पे अल्लाह ताला ने आयत नंबर 5 से लेकर 8 तक यहूदियों की उन नालायकियों का जिक्र किया है जिसकी वजह से इन्हें इमामत के मनसब से माजूल कर दिया गया। मसालुल्लज़ीना हुम्मिलुत्तौराता, अल्लाह ताला कहते हैं कि मिसाल उन लोगों की हुम्मिलु जिनसे उठवाई गई थी, जिन पर लादी गई थी, हमल होता है ना उठाना, तो हुम्मिलु के उनसे उठवाई गई थी क्या चीज, अत्तौराता तौरात की किताब, यानी इन लोगों के सर पर तौरात लदवा दी गई। अल्लाह ताला ने उनको तौरात दी, तौरात की अजीम किताब पर अमल करने का हुक्म दिया, मगर अफसोस के उन्होंने तौरात पर अमल ना किया, अफसोस के उन्होंने तौरात की जो जिम्मेदारी थी उसको समझा ही नहीं, उसको उठाया ही नहीं। फिर उनकी मिसाल कैसे हो गई, कमसल अल हिमारी, जैसे के का मानिद मसली मिसाल अल हिमारी गधे के, तो उनकी मिसाल जो है ऐसे है जैसे के गधा, गधे की मानिद उनकी मिसाल हो गई, यहमिलु असफारा जिस पर किताबें लदी हुई हों, यहमिलु के वो उठाता है, असफारा किताबें, तो असफारा सिफर उनकी जमा है, इसके मानी है बड़ी किताब। किताब जब पढ़ी जाती है तो इस इंसान उसके मानों के अंदर सफर करता है, क्योंकि गौर व फिक्र करता है तो जहनी सफर कर रहा होता है इंसान, तो इसलिए किताब को भी सफर कहा जाता है। वो किताब जिसमें हकायक का बयान हो, वो हकायक को बेनकाब करती है, तो असफारा बड़ी बड़ी किताबें। उनकी मिसाल उस गधे की सी है जिस पर किताबें लदी हुई हों, यहमिलु असफारा। अब आप देखें कि गधे पर अगर किताबों को लाद दिया जाए तो उसको नहीं पता होता कि मेरी पीठ पर नमक की बोरी है, लकड़ियां हैं, या मुझ पर किताबें लदी हुई हैं, क्योंकि वो गधा है। और आपको पता है कि जानवरों में से गधा जो है वो ऐसा जानवर है जो कि अहमक समझा जाता है। तो यहां पे कहा जा रहा है कि उनकी मिसाल जो है वो गधे की तरह है कि जिस पर जो है वो जब सामान लादा जाए तो उसको नहीं पता होता कि मैंने क्या जो है वो उठाया हुआ है। तो ये बड़ी ही बलीग मिसाल जो है वो अल्लाह ताला ने इस्तेमाल की है, कमसलिल हिमारी यहमिलु अस्फारा, उनकी मिसाल उस गधे किसी है जिस पर किताबें लदी हुई हों। अब आप देखें कि अगर गधे को जो है उस पर किताबें रख दी जाए तो उससे कोई वो स्कॉलर तो नहीं बन जाएगा ना। तो इनका हाल कैसा था? बेसा, निहायत बुरा, यानी उनकी मिसाल तो गधे से भी ज्यादा बुरी है। गधे को तो समझ बूझ ही नहीं होती, अफसोस के इनको समझ बूझ थी, ये कि तौरात को पढ़ते पढ़ाते थे लेकिन इन्होंने उस पर जो है वो अमल ना किया, उसकी जिम्मेदारी का हक अदा ना किया। तौरात के अंदर ये लिखा हुआ था कि रसूल सल्लल्लाहु अलैहि वसल्लम आएंगे, एक नबी आएगा, तो इन्होंने क्या किया कि इन्होंने रसूल सल्लल्लाहु अलैहि वसल्लम का इनकार किया। तौरात को पढ़ने पढ़ाने के बावजूद ये तौरात के नफे से महरूम रहे, जैसा कि गधा जो है वो किताबों से नफा हासिल नहीं करता। बेसा, निहायत बुरी कौम है, बहुत ही बुरी कौम है, गधे से भी ज्यादा बुरी। मसालुल कौमी, मिसाल इन लोगों की, अल्लज़ीना कज़्ज़बु बि आयातिल्लाही, जिन्होंने अल्लाह की आयात को झुठलाया, कि इन्होंने रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम पर ईमान लाने से, अल्लाह की तालीम को मानने से इनकार कर दिया। वल्लाहु ला यहदिल कौम ज़ालिमीन, अल्लाह ऐसे जालिमों को हदायत नहीं दिया करता। जो खुद हदायत नहीं लाना चाहते तो अल्लाह भी फिर उनको हदायत की तौफीक से महरूम कर दिया करता है। कुल या अय्युहल्लज़ीना हादू, इनसे कहो, ए नबी सल्लल्लाहु अलैहि वसल्लम, इनसे कहो, अल्लज़ीना वो लोग जो हादू यहूदी बन गए। अब ये नहीं कहा कि ए यहूदियों, ये नहीं कहा, अल्लाह ताला कह रहे हैं कि ए वो लोगों जो यहूदी बन गए हो। इससे ये बात पता चलती है कि असल दीन जो मूसा अलैहिस्सलाम ने पेश किया था और उनसे पहले नबियों ने भी पेश किया, वो इस्लाम ही था। कोई भी नबी यहूदी नहीं था और ना ही उनके जमाने में यहूदियत पैदा हुई। ये मजहब यहूदियत का बहुत बाद की पैदावार है। तो ए वो लोगों जो यहूदी बन गए हो, इन जाम तुम, अगर तुम्हें घुमंड है, अगर तुम्हें जोम है, अन्नकुम औलिया उलिल्लाह, अन्नकुम औलिया उलिल्लाही मिन दूनिन नास, कि तुम लोग अल्लाह के दोस्त हो बाकी सब लोगों को छोड़कर, बस तुम ही अल्लाह के चहीते हो, मिन दूनिन नासी, अल्लाह को यानी बाकी लोगों को छोड़कर बस तुम ही अल्लाह के चहीते हो, फतमन्नवुल मौता इन कुंतुम सादिकीन, तो मौत की तमन्ना करो अगर तुम अपने इस ज़ोम में सच्चे हो। और यहूदियों का ये जो दावा था कि हम बहुत ही अल्लाह के चहीते हैं, सूरत अल बकरा आयत 111 कहते थे, लन तमसनन्नारु इल्ला अय्यामम मादूदात, सूरत अल बकरा आयत नंबर 80, सूरत आल इमरान आयत नंबर 24, सूरत अल माईदा आयत नंबर 8। तो इस तरह उनके बहुत से दावे थे, हमें जहन्नुम की आग नहीं छुएगी, हम अल्लाह के चहीते हैं, हम अल्लाह के बेटे हैं, हम अल्लाह के बहुत ही करीबे हैं, वो अपने आप को चूजन पीपल कहते थे। तो अब यहाँ पे कहा जा रहा है कि अल्लाह को किसी खास गुरोह से कोई खास उसका रिश्ता नहीं है। असल चीज़ क्या है कि अल्लाह जो है वो अताअत देखता है। तो अगर तुम्हें ये घमंड है कि बाकी सब लोगों को छोड़कर बस तुम ही अल्लाह के चहीते हो, तो मौत की तमन्ना करो अगर तुम अपने ज़ोम में सच्चे हो, यानी तुम ये ख्वाहिश का इजहार करो कि हम मर जाएं, क्योंकि फिर जो ही तुम मरोगे तो तुम्हें तो फौरन ही जजा मिलेगी। लेकिन उन्हें पता था कि हमारा ये दावा गलत है, तो इसलिए वो मरना नहीं चाहते थे। सूरत अल बकरा में आप पढ़ चुकी हैं पहले पारे में, यहाँ पे भी आयत नंबर 7 में कहा, वला यतमन्नौनहु अबदम बिमा कद्दमत ऐदीहिम, लेकिन ये हरगिज इसकी तमन्ना नहीं करेंगे। तो ये कभी भी मौत की तमन्ना नहीं करेंगे। क्यों नहीं मौत की तमन्ना करेंगे? बिमा कद्दमत ऐदीहिम, अपने उन करतूतों की वजह से जो ये कर चुके हैं। तो इनका जो है वो मौत की जो मौत से डरना और मौत से फरार चाहना, तो ये इनके लंबे चौड़े दावों की तर्दीद करता है। इनके ज़मीर जानते हैं कि इनका अल्लाह और अल्लाह के रसूलों के साथ और दीन के साथ कैसा मामला रहा। अल्लाह की अदालत में इनको क्या मरहाइल मराहिल दरपेश होंगे, तो इसलिए ये मरना ही नहीं चाहते। तो असल में इंसान मौत से नहीं डरता, इंसान अपनी बदअमलियों से डरता है, अपने अमलों से डरता है। जब होमवर्क किया हुआ हो तो फिर जो है वो मुलाकात से डर नहीं लगता। वल्लाहु अलीमुम बिज़्ज़ालिमीन, और अल्लाह इन जालिमों को खूब जानता है। तो अल्लाह ताला कहते हैं कि अल्लाह ताला जो है उसको खूब पता है कि इनके अमल कैसे हैं। कुल इन्नल मौत अल्लाजी, इनसे कहिए कि बेशक मौत अल्लाजी वो तफिरून मिनहु, जिससे तुम भागते हो, मौत जिससे तुम फरार हासिल करते हो, फइन्नहु मुलाकीकुम, वो तो तुम्हें आकर रहेगी, उससे तो तुम्हें जो है वो मुलाकात जरूर करनी होगी। यानी ऐसा नहीं है कि तुम डरो और फिर तुम्हें मौत ना आए, यानी मौत से तुम फरार हासिल नहीं कर सकते। तो मौत से गुरेज करना, उससे भागना, उससे फरार हासिल करना, तो कहा कि कोई कितना ही दौड़े, कोई कितना ही भागे, कोई मौत से फरार हासिल नहीं कर सकता। फइन्नहु मुलाकीकुम, तो उससे तुम्हें जो है वो मुलाकात ज़रूर करनी होगी, वो एक दिन तुमसे आके मुलाकात कर लेगी, वो एक दिन तुम्हें आकर पकड़ लेगी, तो तुम जो है वो मौत से भाग नहीं सकोगे। ثُمَّ تُرَدُّونَ إِلَىٰ عَالِمِ الْغَيْبِ وَالشَّهَادَةِ فَيُنَبِّئُكُم بِمَا كُنتُمْ تَعْمَلُونَ, پھر تم اس کے سامنے پیش کیے جاؤ گے, استغفر اللہ, پھر تم اس اللہ کے سامنے لٹائے جاؤ گے, پیش کیے جاؤ گے, إِلَىٰ عَالِمِ الْغَيْبِ وَالشَّهَادَةِ, جو پوشیدہ اور ظاہر کا جاننے والا ہے۔ لوگو, پھر تم उस अल्लाह के सामने फेरे जाओगे जो उस छुपे और खुले को जानने वाला है, यानी तुम्हारे पोशीदा अमाल भी और उसके साथ तुम्हारे जो है वो छुपे हुए जो अमाल हैं वो उन सबको जानने वाला है। तो एक वक्त ऐसा आएगा कि तुम्हें उस अल्लाह के सामने हाजिर होना होगा। इससे क्या बात पता चलती है कि इंसान का मौत से भागना जो है उसको अल्लाह की पकड़ से बचा नहीं सकता। अल्लाह के सामने इंसान के तमाम अमाल पेश किए जाएंगे, क्योंकि वो गैब और हाजिर सबका जानने वाला है, तो इंसान का किया छटा सब अल्लाह के सामने जो है वो आ जाएगा। अल्लाहुम्मा हसिबना हिसाबें यसीरा, अल्लाहुम्मा हसिबना हिसाबें यसीरा, अल्लाहुम्मा हसिबना हिसाबें यसीरा। हम भी अल्लाह ताला से दुआ करते हैं कि अल्लाह आप हमारे साथ आसान हिसाब कीजिएगा, क्योंकि अल्लाह ताला इंसान के काले करतूत, बुरे करतूत, इंसान की बदअमालियाँ, वो गुनाह जो इंसान ने अलल ऐलान किए, वो जो छुप छुप कर किए, वो जो सगीरा हैं, वो जो कबीरा हैं, अल्लाह ताला एक एक चीज़ का जो है वो हिसाब लेगा। فَيُنَبِّئُكُمْ, بس وہ تم کو بتا دے گا, بِمَا كُنْتُمْ تَعْمَلُونَ, کہ تم دنیا میں کیا عمل کرتے رہے۔ یہ جو آیت نمبر 6 ہے سورۃ الجمعہ کی, اس سلسلے میں عبداللہ بن عباس رضی اللہ عنہ فرماتے ہیں کہ یہاں پہ جو ان کو جو ہے وہ دعوت دی گئی ہے کہ وہ موت کی تمنا کریں, تو دراصل یہودیوں کو دعوت مباہلہ دی گئی ہے۔ اس آیت میں یہودیوں کو دعوت مباہلہ دی گئی ہے کہ وہ تھے ضدی اور جانتے پوچھتے انہوں نے جو ہے وہ بدعملی کی, جیسے کہ گدا بھی یعنی جان بوجھ کر جو ہے وہ پیچھے رہتا ہے, اپنے مالک سے وفا نہیں کرتا۔ تو اللہ تعالیٰ کہتے ہیں کہ اچھا, اگر تم سمجھتے ہو کہ تم اللہ کے بڑے ہی چہیتے ہو, تو तो फिर तुम मौत की तमन्ना करो और ऐसा होगा नहीं, और उस दिन जो है फिर एक एक अमल जो है वो लोगों का सामने आ जाएगा। तो यहाँ पे अल्लाह ताला ने इन आयात में ख़ास तौर पर जो है वो यहूदियों का ज़िक्र किया है, क्योंकि ये कौम जो थी ये अपने आप को बड़ी ही बेहतरीन कौम समझती थी, इन्हें अपनी नस्ल पर अपनी कौमियत पर फ़ख्र था। अल्लाह ताला ने इन आयात में बताया कि अल्लाह के यहाँ नस्ल और कौमियत जो है इसकी कुछ भी हैसियत नहीं है। असल चीज़ ये है कि कौन कितनी अल्लाह की अतात करता है, कौन अल्लाह के लिए कुर्बानी देता है, कौन रसूलों का इत्तबा करता है। और जब मौत आएगी तो सब लोगों को पता चल जाएगा कि ये जो फ़ख्र व गुरूर है, ये जो अपने आप को बड़ा समझना, ये अल्लाह के यहाँ कुछ भी जो है वो पास नहीं करेगा। फिर आप देखिए कि सूरत अलजुमा का दूसरा रुकू जो आयत नंबर 9 से शुरू होकर आयत नंबर 11 तक चलता है, इस रुकू में सिर्फ 3 आयात हैं। ये रुकू पहले रुकू के कई साल बाद नाजिल हुआ, हिजरत के बाद करीबी जमाने ही में नाजिल हुआ, और रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने उस रुकू को अल्लाह के हुक्म से इस सूरत के अंदर शामिल कर दिया कि अल्लाह ताला ने यहूदियों के मुकाबले में उनके पास सब था, तो अल्लाह ताला ने मुसलमानों को जुमा अता किया है, और अल्लाह ताला ने मुसलमानों को इस रुकू में मुतनब्बे किया है कि वो अपने जुमे के साथ वो मामला ना करें जो यहूदियों ने सब्त के साथ किया था। और ये रुकू उस वक्त नाजिल हुआ था जब मदीने में एक दिन ऐन नमाज जुमा के वक्त एक तजारती काफिला आया और उसके ढोल ताशों की आवाज़ सुनकर 12 आदमियों के सिवा तमाम हाजरीन जो थे वो मस्जिद नबवी से काफिले की तरफ दौड़ गए। उस वक्त रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम खुतबा दे रहे थे, तब ये हुक्म दे दिया गया कि जुमे की अजान होने के बाद हर किस्म की खरीदो फरोख्त और दूसरी मसरूफियात जो हैं उनको रोका जाए कि वो हराम है, और अहले ईमान का काम है कि उस वक्त सारे काम छोड़ छाड़ कर अल्लाह के जिक्र की तरफ दौड़ पड़े। अलबत्ता जब नमाज जुमा ख़त्म हो जाए तो उन्हें हक है, अब वो अपना बिजनेस कर सकते हैं, अपना कारोबार कर सकते हैं, अपने ऑफिस में बाहर वापस जा सकते हैं, अल्लाह की ज़मीन पर फैल कर रिजक की तलाश कर सकते हैं। तो अहकाम जुमा के बारे में ये रुकू एक मुस्तकिल सूरत भी बनाया जा सकता था, इसे किसी दूसरी सूरत में भी शामिल किया जा सकता था, लेकिन ख़ास तौर पर इसे सूरत अलजुमा के आखिर में इसको जो शामिल कर दिया गया, तो मकसद क्या था कि यहूदियों के अंजाम बद से मुसलमानों को जो है वो इब्रत दिलाई जाए, उन्हें मुतनब्बे किया जाए कि ऐ मुसलमानों तुम वो मामला न करना, ऐ मुसलमानों तुम वो मामला न करना जो कि यहूदियों ने अल्लाह की किताब के साथ किया, अल्लाह के रसूलों के साथ किया और यौम सब्त के साथ किया। और आपको सूरत अलजुमा के बारे में मैं ये हदीस भी सुनाती चलूं, ये सही मुस्लिम की रवायत है कि नबी सल्लल्लाहु अलैहि वसल्लम जुमा की नमाज में सूरत जुमा और मुनाफिकून पढ़ा करते थे, ये रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की सुन्नत है। या अय्युहल्लज़ीना आमनू, ऐ वो लोगो जो ईमान लाए हो, तो ये हमारा कुरानी नाम है कि ऐ वो लोगो जो ईमान लाए हो, अहले ईमान को मुखातिब किया गया है। अहले ईमान को मुखातिब करके क्या कहा गया, नंबर एक इज़ा नूदिया लिस्सलाती, कि जब पुकारा जाए नमाज के लिए, तो पहली चीज क्या है कि जब नमाज के लिए मनादी की जाए, मिन यौमिल जुमआती। अब यहां पे جمعے کے دن، یعنی دوسری بات کسی ایسی نماز کی منادی کا ذکر ہے جو خاص طور پر صرف جمعے کے دن ہی پڑھی جاتی ہے. نمبر ایک کہ جب نماز کے لیے منادی کی جائے، نمبر دو من یوم الجمعاتی جمعے کے دن، تیسری بات تو جب نماز کے لیے پکارا جائے تو تم مسلمانوں کیا کرو، فاسعوا الی ذکر اللہ وذروا البیع. اب تیسرا حکم دیا فاسعوا، فاسعوا تو سعی کرو، سعی جو ہے سین عین یا اس کے معنی ہیں کہ دوڑو دوڑو. مفسرین کہتے ہیں کہ اس کا یہ نہیں مطلب کہ بھاگتے ہوئے آؤ، یہ نہیں مطلب، اس کا مطلب یہ ہے کہ جلدی سے جلدی وہاں پہنچنے کی کوشش کرو، جیسے دوڑ دھوپ کرنا اور بھاگ دوڑ کرنا سرگرم کوشش کے معنی میں ہے. یہ نہیں کہ بھاگنا شروع کر دو، بلکہ یہ کہ جو ہی جو ہے وہ جمعے کی اذان تمہارے کانوں میں آئے تو فوراً جو ہے وہ جمعے کی نماز کے لیے جو ہے اپنے کاروبار کو بند کرو اور نماز جمعہ کے لیے آؤ، یہ نہیں کہ دوڑ کر آؤ، اس سے منع کیا گیا ہے، اس کو نوٹ کر لیجئے گا. ویسے تو اس کے معنی دوڑنے کے ہیں نا، لیکن صحیح کے معنی دوڑ دھوپ کرنا. دوڑنے کے معنی کیوں نہیں ہے؟ کیونکہ رسول اللہ صلی اللہ علیہ وسلم نے نماز کے لیے دوڑ کر آنے سے منع کیا. اس کی دلیل دیکھیے، کیونکہ ابو ہریرہ رضی اللہ عنہ روایت کرتے ہیں حدیث نمبر ایک، رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا جب نماز کھڑی ہو تو اس کی طرف سکون اور وقار کے ساتھ چل کر آؤ، بھاگتے ہوئے نہ آؤ، پھر جتنی نماز بھی مل جائے اس میں شامل ہو جاؤ اور جتنی چھوٹ جائے اسے بعد میں پورا کر لو. یہ ہے دلیل نمبر ایک. پھر حضرت ابو قتادہ انصاری رضی اللہ عنہ فرماتے ہیں، یہ دوسری دلیل ہے، کہ ایک مرتبہ ہم حضور کے پیچھے نماز پڑھ رہے تھے کہ یکا یک لوگوں کے بھاگ بھاگ کر چلنے کی آواز آئی. نماز ختم کر کے رسول اللہ صلی اللہ علیہ وسلم نے ان لوگوں سے پوچھا یہ کیسی آواز تھی؟ ان لوگوں نے عرض کیا ہم نماز میں شامل ہونے کے لیے بھاگ کر آ رہے تھے. فرمایا ایسا نہ کیا کرو، نماز کے لیے جب بھی آؤ پورے سکون کے ساتھ آؤ، جتنی مل جائے اس کو امام کے ساتھ پڑھ لو، جتنی چھوٹ جائے وہ بعد میں پوری کر لو. اسے بخاری مسلم نے روایت کیا ہے. تو یہاں پہ جو ہے وہ دوڑنے کا مطلب کیا ہے؟ نماز جمعہ کا اہتمام کرنا، اس کے لیے جلدی سے جلدی وہاں پہنچنے کی کوشش کرنا، دوڑ دھوپ کرنا، بھاگ دوڑ کرنا. تو یہ ہے تیسری بات کہ فاسعوا الی ذکر اللہ وذروا البیع، تو اللہ کے ذکر کی طرف دوڑ دھوپ کرو، اہتمام کرو، دوڑو اور خرید و فروخت چھوڑ دو. اب آپ دیکھیں کہ یہاں پہ جو ہے وہ ذکر کا لفظ استعمال کیا گیا ہے کہ اللہ کے ذکر کی طرف جو ہے اللہ کے ذکر کی طرف دوڑ دھوپ کرو. تو ذکر کے معنی کیا ہیں؟ ویسے تو آپ دیکھیں کہ ذکر جو ہے وہ زبان سے جو ہم ذکر و تسبیح کرتے ہیں، اذکار کرتے ہیں، ذکر کا لفظ اس کے لیے بھی استعمال کیا جاتا ہے. اور یہاں پہ ذکر اللہ کے دو معنی ہیں، ایک ہے نماز جمعہ کا خطبہ اور دوسرا ہے نماز، دونوں ہی ذکر اللہ میں شامل ہیں. کہ خطبہ بھی نماز جمعہ کا حصہ ہے، خطبہ بھی، اور اس کے ساتھ جو ہے پھر نماز جمعہ. وذروا البیع اور خرید و فروخت چھوڑ دو. خرید و فروخت چھوڑنے کا مطلب کیا ہے؟ کہ اب اس کا یہ نہیں مطلب کہ صرف خرید و فروخت تو چھوڑا جائے، لیکن گھر کی صفائی کر رہے ہیں آپ، آپ کہیں جو ہے وہ اور کاموں میں لگے ہوئے ہیں، ہے نا، بلکہ نماز کے لیے जाने का एहतमाम किया जाए और दूसरी तमाम मसरूफियात को छोड़ दिया जाए। और यहाँ पे बै का लफ्ज़ इसलिए इस्तेमाल किया गया और ये ज़विल अज़दाद में से है, खरीदना और बेचना दोनों के लिए आता है। अहले मक्का और वहाँ पे मदीना की बस्ती में भी क्या था कि तिजारत खूब चमकती थी और जुमे के दिन भी ख़ास तौर पर लोग जो थे वो आसपास की बस्तियों के लोग सिमट कर एक जगह जमा होते और माल के खरीदने और बेचने में मसरूफ़ रहते। तो इसलिए यहाँ पे अल्लाह ताला ने कहा कि खरीदो फरोख छोड़ दो। तो ये एक मिसाल है, लेकिन अगर कोई ऑफिसेज में है तो ऑफिस छोड़ें, कोई भी काम कर रहे हैं तो उसको जो है वो छोड़ दें। और आप देखें कि आप सऊदी अरब ख़ास तौर पर खूबसूरत मिसाल है, अरब ममालिक में जो ही अजान होती है तो लोग अपनी दुकानें बंद करनी शुरू कर देते हैं और उनके ऊपर कपड़ा डालते हैं और नमाज के लिए चलना शुरू कर देते हैं। तो यहाँ पे भी यही मतलब है कि उस वक्त जो भी आप कारोबार कर रहे हैं, जो काम कर रहे हैं, उसको छोड़कर नमाज के खुतबे और नमाज की तरफ जाया जाए। बाज़ लोग खुतबे को इतनी अहमियत नहीं देते, तो खुतबा भी सुनना है और उसके साथ जो है वो जो जुमा की नमाज है उसको भी पढ़ना है। तो ज़िक्रिल्लाह से मुराद नमाज जुमा का खुतबा और उसके साथ नमाज जुमा के जो शरायत हैं, उसके जो फ़राइज़ हैं, वो सब इससे मुराद हैं कि उनका एहतमाम किया जाए। ज़ालिकुम खैरुल्लकुम इन कुंतुम तालमून, ये तुम्हारे लिए ज़्यादा बेहतर है अगर तुम जानो। अब आप देखें कुरान मजीद का ये अंदाज़ मुझे बहुत ही खूबसूरत लगता है, बहुत ही प्यारा लगता है कि अल्लाह ताला एक चीज़ की तरफ तवज्जो दिलाते हैं और एहसास दिलाते हैं कि लोगों ये तुम्हारे लिए बहुत ही बेहतर है, तुम्हारे लिए बेस्ट है, लेकिन अगर तुम जानो, अगर तुम्हें ये बात समझ में आ जाए ना तो ये बहुत ही अच्छी बात है। आयत नंबर 10, फ़ाइज़ा कुदियत सलातु, फिर जब नमाज पूरी हो जाए, फिर जब नमाज अदा कर चुको, फ़न तशिरु फिल अर्दी, तो ज़मीन में फैल जाओ, वब्तगु मिन फ़ज़लिल्लाही, और अल्लाह का फ़ज़ल तलाश करो, वज़कुरुल्लाह कसीरन, और अल्लाह को कसरत से याद करते रहो, लअल्लकुम तुफ्लिहून, शायद के तुम फलाह पा जाओ, शायद के तुम्हारी फलाह हो जाए। अब आप देखिए कि इस आयत में पहली बात क्या है, फ़ाइज़ा कुदियत सलातु, कि जब नमाज जो है वो पूरी कर लो। इसके माने क्या हैं कि जब नमाज जो है पूरी तुम्हारी मुकम्मल हो जाए, उसको अदा कर चुको। अब ये नहीं है कि नमाज तो पूरी नहीं हुई और जो है वो तवज्जो और ध्यान जो है वो खरीदो फरोख्त की तरफ है। तो यहाँ पे जो है वो जो भी पीछे आपने पढ़ा था ना कि खरीदो फरोख्त से दुनिया के कामों से अल्लाह ने मना किया था पिछली आयत में, तो अब यहाँ पे इसकी इजाज़त दी जा रही है कि जब नमाज जुमा से फारिग हो गए हो। नंबर दो, फन तशरु, पस फैल जाओ, फिल अर्द ज़मीन में, फन तशरु फिल अर्द, पस ज़मीन में फैल जाओ। इसके माने क्या हैं कि फिर ज़मीन में तुम फैल जाओ, इसके माने हैं कि अब तुम जो है जो भी तुम्हारा काम है, तुम ऑफिस में जाना चाहते हो, तुम कारोबार करना चाहते हो, जो भी तुम्हारे मशागिल या तुम्हारी जो मसरूफियात हैं, तो अब तुम्हें उसकी इजाज़त है, तुम जहाँ चाहो जाओ और जिस शक्ल में जाओ चाहो जो है उसके लिए जो है तुम निकल जाओ। क्या करना, वब्तगु मिन फ़ज़लिल्लाह, एक बात याद रखना क्या, और अल्लाह का फजल तलाश करो। कि यहाँ पे जो ख़ास बात कही जा रही है वो ये है कि अल्लाह का फजल जो है वो तलाश करना। तो अब यहां पर पहले अल्लाह ताला ने जुमा की अजान सुनकर कारोबार छोड़ देने का हुक्म दिया था। अब नमाज खत्म हो गई है तो इजाजत दे दी है कि तुम मुंतशिर हो सकते हो, तुम अपने कारोबार कर सकते हो, तुम अपने जो है वो ऑफिसेज में जो भी तुम काम करना चाहो वो कर सकते हो। लेकिन जो अहम नुक्ता है वो ये है कि अल्लाह का फजल तलाश करो, और अल्लाह का जो फजल तराश करना है इसके मानी क्या है? अल्लाह का फजल तलाश करना, इसे मुराद है कि जो भी तुम जो है वो रिज्क तलाश करना चाहते हो। यहाँ पे फजल जो है वो रिज्क के मानी में है कि जब तुम फैलोगे तो अब वो जो पीछे कारोबार मना किया गया था अब तुम रोजी को तलाश कर सकते हो, अब तुम अल्लाह से रोजी जो है वो मांग सकते हो। यानी ये नहीं कि पूरे जुमा के दिन जो है वो कारोबार बंद रखना है, बल्कि सिर्फ जुमा की नमाज के लिए, और अब तुम अल्लाह के फजल को तलाश कर सकते हो। ये दूसरी बात कही, फंतशिरु फिल अर्दी वब्तगू मिन फदलिल्लाह। और तीसरी और अहम बात क्या है कि वज वज़कुरुल्लाह कसीरन, और अल्लाह को कसरत से याद करना। इसके मानी ये हैं कि अब जब तुम बिजनेस कर रहे हो, कारोबार कर रहे हो, अपने ऑफिस में हो, अपने धंधों में लगे हो, ऐसा ना हो कि तुम अल्लाह को भूल जाओ। अल्लाह को हर हाल में याद करना और अल्लाह का जिक्र करते रहना। तो असल चीज जो है वो क्या है कि अल्लाह का जिक्र और अल्लाह की याद है। तो बेशक तुम थोड़ी देर जुमे की नमाज के लिए आए तो ये भी अल्लाह का जिक्र है, क्योंकि कुरान में है अकीम सलात अल जिक्री, मेरी याद के लिए नमाज कायम करो। नमाज भी अल्लाह की याद है, और कारोबार बिजनेस भी इबादत बन जाता है जब उसको भी जो है वो अल्लाह की मर्जी और पसंद के मुताबिक किया जाए, हलाल हराम का ख्याल रखा जाए, उस पर डंडी ना मारी जाए, जो कवायद और जवाबित हैं उस पर सही तरह से चला जाए, तो वो भी अल्लाह का जिक्र बन जाता है। कुरान में कोई इबादत जो है वो कसरत से करने का हुक्म नहीं दिया गया, लेकिन अल्लाह का जिक्र जो है उसको कसरत से करने का हुक्म दिया गया, क्योंकि ये जिक्र जो है हम बैठे हुए कर सकते हैं, लेटे हुए कर सकते हैं, चलते हुए कर सकते हैं, हम अपने जो काम कर रहे हैं, गाड़ी चला रहे हैं, खाना पका रहे हैं, कपड़े इस्त्री कर रहे हैं, कुछ भी कर रहे हैं, हम साथ साथ अल्लाह का जिक्र जो है वो कर सकते हैं। वुजू है तो भी कर सकते हैं, बगैर वुजू के भी कर सकते हैं। तो ये एक ऐसी इबादत है जो बहुत ही सहल है, बहुत ही आसान है, और तमाम इबादत की असल रूह है। तो अल्लाह ताला ने यहाँ पे कहा कि अब ठीक है, तुम कारोबार के लिए जा रहे हो, बस अल्लाह को मत भूलना, और असल चीज क्या है कि वो अल्लाह की याद है। लअल्लकुम तुफ्लिहून, शायद कि तुम्हें फलाह नसीब हो जाए। आप देखें कि पीछे आपने पढ़ा था आयत नंबर जो है वो 9 में, ज़ालिकुम खैरुल्लकुम इन कुंतुम तालमून। अब यहां पे कहा कि शायद कि तुम्हें फलाह नसीब हो जाए, तो ये भी नसीहत करने का एक अंदाज है। अब इसका ये नहीं मतलब कि पता नहीं अब तुम्हें जो है तुम्हें फलाह मिलेगी कि नहीं मिलेगी, बल्कि असल बात यह है कि उम्मीद है कि अल्लाह तुम्हें जो है वो फलाह से नवाजेगा। आखिरत की फलाह को याद रखना, एक तरफ दुनिया का कारोबार है वब्तगू मिन फदलिल्लाह, और दूसरी तरफ क्या है, लअल्लकुम तुफ्लिहून, आखिरत की कामयाबी। तो ऐसा ना हो कि दुनिया में इतना उलझ जाओ कि शैतान तुम्हें धोखा दे, तुम्हें दुनिया में जो है वो दुनिया की मोहब्बत में अंधा कर दे, तुम हलाल और हराम की तमीज को भूल जाओ, दुनिया के कुत्ते बनकर जियो और फिर जहन्नुम का ईंधन बन जाओ। तो याद रखना कि दुनिया में भी अगर तुम्हें रिस्क और फजल चाहिए तो आखिरत की फलाह भी तुम्हें मतलूब होनी चाहिए। हर कदम पर अल्लाह को याद करना, हर जुमले पे अल्लाह को याद करना, तो तुम्हारा जो दिल है, तुम्हारा दिमाग, तुम्हारा जिस्म जो है वो अल्लाह की याद में बसना चाहिए, क्योंकि वो अल्लाह ही है जिसने तुम्हारी हर मौके पर, हर कदम पर रहनुमाई की है। तो अब भी तुम अल्लाह ही की तरफ जो है वो लौट जाना, और अल्लाह की जो आखिरत की कामयाबी है उसको मत भूलना। वाइजा रऊ तिजारतन, آخری آیت، اور جب انہوں نے تجارت کو دیکھا، او لہوا یا کھیل تماشا، اب یہاں پہ کہا جا رہا ہے کہ جب انہوں نے کوئی تجارت یا کھیل تماشا ہوتے دیکھا، انفدو الیہا، تو ادھر بھاگ گئے، اس کی طرف لپک گئے، وترکو کا قائما، اور تمہیں کھڑا چھوڑ دیا، اور آپ کو کھڑا چھوڑ دیا. قل ما عند اللہ خیر، کہہ دیجئے اے محمد صلی اللہ علیہ وسلم، ان سے کہیے کہ جو اللہ کے پاس ہے خیر زیادہ اچھا ہے، من اللہوی کھیل تماشے سے، ومن التجارتی اور تجارت سے، واللہ خیر الرازقین، اور اللہ سب سے بہتر رزق دینے والا ہے. اب آپ دیکھیے کہ آیت نمبر 11 جو ہے اس کا خاص شان نزول ہے. اس آیت میں ان لوگوں کو تنبیہ کی گئی ہے جو جمعہ کا خطبہ چھوڑ کر تجارتی کاموں کی طرف متوجہ ہو گئے تھے. اب آپ دیکھیں کہ تجارتن آپ کو آتا ہے، رو آپ کو آتا ہے، رو سب سے پہلے آیا، وائزہ رو، اس کا روٹ آپ کو آتا ہے نا، را حمزہ یاد دیکھنا. تجارت جو ہے یہ کاروبار کے لیے استعمال ہوتا ہے، اور لہو، لہو جو ہے لام ہا و اس کا مادہ ہے، اور ہر کھیل تماشے اور بے مقصد جو کام ہوتے ہیں یا ایسے شغل کہ جس میں جب انسان مصروف ہوتا ہے تو اللہ کو یا اس سے اہم مقاصد کو وہ بھول جاتا ہے، تو اس کو لہو کہتے ہیں. ان فدو، یہ لفظ بھی آپ پہلے پڑھ چکی ہیں، اس کا مادہ ہے فا دواد دواد، اس کے معنی ہے بکھرنا، کسی چیز کو اس طرح توڑنا کہ وہ الگ الگ ہو جائے. شیشے کا ٹوٹ کر الگ ہونا، اس کے لیے بھی یہ لفظ استعمال کیا جاتا ہے، اس کا ریزہ ریزہ ہو جانا. اور آپ دیکھیے اسی طرح پھر انفاد کا لفظ جو ہے مائل ہونا، متوجہ ہونا، دوڑ کر منتشر ہونا، جیسے شیشے کے ٹکڑے ادھر ادھر ہو جاتے ہیں نا، بالکل ٹوٹ کر ریزہ ریزہ ہو کر بکھر جاتے ہیں، تو معنی کیا ہے یہاں پہ نون فا دعات دعات کے، کہ کسی چیز کے پورے اجزاء کا آہستہ آہستہ بکھر جانا، منتشر ہونا. تو اب کیا تھا کہ جب صحابہ کے ایک گروہ نے تجارت اور کھیل تماشا ہوتے دیکھا تو انفدو الیہا، تو اس کی طرف لپک گئے، اس کی طرف بھاگ گئے، اس کی طرف بکھر گئے. مترکو کا، اور چھوڑ دیا تمہیں، اے محمد صلی اللہ علیہ وسلم آپ کو چھوڑ دیا، قائما، آپ جو نماز جمعہ کا خطبہ دے رہے تھے، آپ اس کے لیے کھڑے تھے، تو آپ کو اسی حالت میں جو ہے وہ چھوڑ کر تو تجارتی قافلے کی طرف متوجہ ہو گئے. کل کہہ دیجئے، ما عند اللہ، جو اللہ کے پاس ہے خیر زیادہ اچھا ہے، خیر سپرلیٹیو ڈگری ہے، من اللہوی کھیل تماشے سے، ڈھول تماشے سے، ومن التجارہ اور تجارت سے، واللہ خیر الرازقین، اور اللہ سب سے بہتر رزق دینے والا ہے. اس سلسلے میں یہ وہ واقعہ ہے جس کی وجہ سے اوپر کی آیات میں جمعے کے احکام نازل کیے گئے، اور جو ہے یہ واقعہ ہمیں احادیث کی کتابوں میں ملتا ہے. کئی راوی ہیں کہتے ہیں کہ مدینہ طیبہ میں شام سے ایک تجارتی قافلہ عین نماز جمعہ کے وقت آیا، اور اس نے ڈھول تماشے بجانے شروع کیے تاکہ بستی کے لوگوں کو اس کی آمد کی اطلاع ہو جائے. رسول اللہ صلی اللہ علیہ وسلم اس وقت خطبہ دے رہے تھے، ڈھول تاشوں کی آوازیں سن کر لوگ بے چین ہو گئے، اور 12 آدمیوں کے سوا باقی سب بقیع کی طرف دوڑ گئے جہاں پہ وہ تجارتی قافلہ اترا ہوا تھا. حضرت عبداللہ بن عباس رضی اللہ عنہ کی روایت میں بیان کیا گیا کہ اس وقت بارہ مردوں کے ساتھ 7 عورتیں بھی باقی رہ گئی تھیں، اور باقی لوگ جو تھے وہ چلے گئے تھے. اور صحیح بخاری صحیح مسلم کی روایت ہے کہ رسول اللہ صلی اللہ علیہ وسلم جمعہ کا خطبہ دے رہے تھے، ایک قافلہ آیا، لوگوں کو پتہ چلا تو خطبہ چھوڑ کر باہر خرید و فروخت کے لیے چلے گئے کہ کہیں سامان فروخت ختم نہ ہو جائے. صرف 12 آدمی مسجد میں رہ گئے جس پر یہ آیت نازل ہوئی، اسے صحیح بخاری نے اور صحیح مسلم نے روایت کیا ہے. امام تفسیر مقاتل کا بیان ہے، یہ تجارتی قافلہ دہیہ بن خلف قلبی کا تھا جو ملک شام سے آیا تھا، اور جو تاجر آتے تھے تو مدینہ کے رہنے والے لوگوں کی ضروریات کا سامان لاتے تھے۔ تو جب مدینہ والوں کو وہ خبر کرنا چاہتے، جیسے قافلہ کوئی تجارتی پہنچتا تو اس وقت وہ کیا کرتے تھے کہ اس وقت وہ کوئی ڈھول بجاتے اور باجا وغیرہ، تاکہ اندر کے لوگوں کو پتہ چل جائے۔ جیسے آپ دیکھیں یہاں پہ آئس کریم کی گاڑی آتی ہے تو ایک خاص قسم کی آواز ہوتی ہے، بچوں کو گھر میں پتہ چل جاتا ہے، ماں باپ کو تنگ کرنا شروع کر دیتے ہیں تاکہ ہم جا کر باہر آئس کریم جو ہے وہ حاصل کر سکے۔ بعض اوقات بچے ٹھیک بھی نہیں ہوتے، بیمار ہوتے ہیں، یا سخت سردی بھی ہوتی ہے، یا جو بھی، لیکن بچوں کا ایک مطالبہ ہوتا ہے کہ اب سب لے رہے ہیں، ہمیں بھی لینا ہے، بھلے آپ نے گھر میں بہت اچھی آئس کریم بھی لا کر رکھی ہوئی ہو۔ تو بہرحال اب وہ جو ڈھول تماشا یعنی باجا بجتا تو لوگ جو تھے وہ سب جاتے، مرد اور عورتیں، اور جا کر اپنی ضرورت کی چیزیں جو ہیں وہ خرید کر لے آتے۔ یہ دہیہ بن خلف اس وقت مسلمان نہیں ہوئے تھے، یہ بعد میں مسلمان ہوئے تھے۔ حسن بصری رحمۃ اللہ علیہ اور ابو مالک رحمۃ اللہ علیہ نے کہا کہ یہ وہ زمانہ تھا جب مدینہ میں جو ہے وہ ضرورت کی چیزوں کی کمی تھی اور ضرورت کی چیزیں سخت مہنگی تھیں۔ تو یہ تھے وہ اسباب جس کی وجہ سے صحابہ جو ہیں وہ اس قافلے کی طرف جو تھے وہ متوجہ ہو گئے۔ دوسری بات جو بتائی جاتی ہے وہ یہ، میں نے ایک تو یہ کہ انہیں ضرورت کی چیز چاہیے تھی، پریشان تھے، دوسری جو بات سامنے آتی ہے وہ یہ کہ ابھی جیسے رسول اللہ صلی اللہ علیہ وسلم نے جو نماز جو جمعہ ہے اس کو جب شروع کروایا تھا تو یہ ابھی ابتدا تھی، کہ مدینہ میں پہنچتے ہی پانچویں دن آپ نے جمعہ قائم کر دیا تھا، اور ابتدائی زمانے میں ہی یہ واقعہ پیش آیا۔ تو اس وقت جو نماز جمعہ تھی یا دینی جو اجتماع تھا اس کی اہمیت، اس کے جو آداب تھے وہ صحابہ کو پوری طرح پتہ نہیں تھے، یہ ابتدائی دور تھا۔ اور ایک رائے یہ بھی دی جاتی ہے کہ نماز تو فرض تھی لیکن خطبے کے بارے میں صحابہ کو یہ نہیں پتہ تھا کہ یہ بھی جو ہے یہ بھی جمعے کے فرض کا کل کا جز ہے۔ اور پھر تجارتی قافلے پہ لوگوں کا ٹوٹ پڑنا، چیزوں کا مہنگا ہونا، اور صحابہ کا اور لوگوں کا یہ سوچنا کہ پھر چیزیں جو ہیں وہ ختم نہ ہو جائیں۔ تو بہرحال یہ تھے مختلف اسباب جس کی وجہ سے یہ واقعہ پیش آیا، یعنی جس میں نمبر ایک چیزوں کا مہنگا ہونا، نمبر دو صحابہ کو اس بات کا اندازہ نہیں تھا کہ خطبہ جو ہے وہ بھی جمعے کے فرض کا ایک جز ہے، اور تیسری بات یہ کہ انہیں اس بات کا جو خوف تھا کہ کہیں چیزیں جو ہیں وہ ختم نہ ہو جائیں۔ اور پھر اصل بات جو بہت ہی عام ہے کہ صحابہ بھی تھے تو انسان ہی نا، اور اس زمانے کے اعلان اور اشتہار اور رواج کے مطابق وہ ڈھول اور دف کا بجنا، اور پہلے سے ان کی وہ روٹین تھی، اور اسی روٹین میں جو ہے صحابہ سے یہ غلطی ہو گئی، اور سب سے نہیں کچھ سے یہ غلطی ہوئی۔ اور لوگوں کو انتظار رہتا تھا کہ کب وہ باجے کی آواز آئے گی، کب وہ ڈھول بجے گا، تاکہ وہ اپنی ضرورت کی چیزیں جا کر خرید لیں، اور خریدنے میں لوگ ایک دوسرے پہ سبقت لے جاتے تھے۔ جیسے آپ دیکھیں کہ یہاں پہ جہاں پہ میں یہاں رہتی ہوں مسیساگا میں، یہاں پہ 70 کے قریب مسلم لوگ رہتے ہیں، یعنی یہ ٹاؤن ہاؤسز بنے ہوئے ہیں اور ہر طرف مسلم ہی ہیں، اور بیچ میں مسجد ہے، بہت ہی خوبصورت سا یہ ایک حدیقہ ہے، یہ ایک جو ہے بہت ہی خوبصورت سی جگہ ہے۔ اچھا اب یہاں پہ کیا ہوتا ہے کہ جمعے کے دن صبح کے وقت 9:30 کے قریب یہاں پہ سبزی کی گاڑی آتی ہے، اور اس میں فروٹ اور سبزی ہوتی ہے، اور لوگ گاڑیوں میں دور دور سے آتے ہیں اور یہاں سے آ کر سبزی لے کر جاتے ہیں۔ تو چونکہ یہاں پہ سب لوگ بھی مسلم رہتے ہیں یہاں پہ، اور یہاں پہ مغرب کے اندر یعنی دیار غیر میں یہاں پہ اتنی بڑی یہ سہولت حاصل ہے، ایک طرف تو لوگوں کو فریش سبزی اور فروٹ ملتا ہے، دوسری طرف یہاں پہ جمعے کی نماز بھی ہوتی ہے، تو وہ جو سبزی لے کر آنے والے لوگ ہیں وہ بھی مسلمان ہیں اور داڑھی رکھی ہوئی ہے، نیک لوگ ہیں۔ तो होता क्या है कि कभी इत्तफाक हो मुझे बाहर निकलने का, तो औरतें बाहर बैठी भी होती है बेंचेस पे, लोग गाड़ियों में आए हुए होते हैं, इंतजार कर रहे होते हैं कि कब वो आएंगे सब्जी वाले, ताकि वो फ्रेश सब्जी और फ्रूट खरीद सके। और जो बहुत सी चीजें हैं शुरू में जो आते हैं वो लेते हैं, बाद वालों के लिए वो खत्म हो जाती हैं। बहुत तेजी से लोग गाड़ियों में आते हैं, और सिर्फ नहीं ये कि मुसलमान लेने के लिए आते हैं, सिख हिंदू दूसरे लोग भी गाड़ियों में बैठकर आते हैं और यहाँ पे वो सब्जी लेके जाते हैं। तो ये क्या है कि इसी तरह जैसे जो है वो एक हर जगह का फिर एक रवाज बन जाता है, एक सहूलत होती है जिससे लोग जो है वो फायदा उठाते हैं। तो अब सहाबा को भी खुतबा जुमा की अहमियत का इतना पता नहीं था, उनको ये पता था कि नमाज की अहमियत है, खुतबे की अहमियत का उन्हें पता नहीं था। तो इसलिए उनका ये ख्याल था कि बस हम जो है अभी तो खुतबा हो रहा है तो हम जाते हैं भाग के और जो जरूरत की चीज है वो ले आते हैं और बस उसमें आकर जो है हम शामिल हो जाएंगे। तो यहाँ पे यही बात है, वाइजा रहू तिजारतन, जब उन्होंने तिजारत को देखा, औ लहवा या खेल तमाशे को, यानी वो जो ढोल और दफ वगैरह जो बजाई जा रही थी, तो इन फद्दू इलेहा, तो इसकी तरफ वो लपक गए, वो इसकी तरफ जो है वो भाग गए। वतरकू का, और आपको ए मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम, आपको उन्होंने छोड़ दिया, कायमा खड़ा, रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम उस वक्त जुमे का खुतबा दे रहे थे और उस वक्त उनको उसी हालत में छोड़ दिया। उल मा इंदल्लाह खैरुन, इनसे कहो जो कुछ अल्लाह के पास है खैरुन ज्यादा अच्छा है, मिन अल्लाह भी इस खेल तमाशे से, व मिन तिजारा और तिजारत से, वल्लाहु खैरुर राजिकीन और अल्लाह सबसे बेहतर रिस्क देने वाला है। तो असल रजाक अल्लाह है जो अहसनुल खालिकीन है, जो खैरुल गाफिरीन है, जो खैरुल हाकिमीन है, जो खैरुर राहिमीन है, जो खैरुन नासिरीन है। तो इंसानों को रिज़्क के लिए, मगफरत के लिए, रहम के लिए, अपनी ज़रूरियात के लिए अल्लाह ही की तरफ रुजू करना चाहिए, क्योंकि अल्लाह ही हमारे गुनाहों को माफ़ करता है, अल्लाह ही हम पर रहम करता है, अल्लाह ही हमारी मदद करता है और अल्लाह ही जो है हमें रिज़्क देने वाला है, दुनिया में भी हमारी मदद करने वाला है और आखिरत में भी। तो यहाँ पे ज़रूरी है कि हम ये देख लें कि इस्लाम में जुमे की क्या हैसियत है और इसकी क्या अहमियत है। तो यहाँ पे हम जुमे के बारे में जो है चंद अहम बातें जो है हम देखते हैं। इसमें पहली चीज कि जुमा दरअसल एक इस्लामी इस्तलाह है। जमाने जाहिलियत में अहले अरब उसे योमे अरूबा कहा करते थे। इस्लाम में जब इसको मुसलमानों के इज्तमा का दिन, जमा होने का दिन करार दिया गया तो इसका नाम जुमा रखा गया। जुमे को जुमा इसलिए कहते हैं कि इस दिन अल्लाह ताला हर चीज की पैदाइश से फारिग हो गया, तो यूं तमाम मखलूकात का इस दिन इज्तमा हो गया। एक इसके ये मानी बताए जाते हैं, या नमाज के लिए लोगों के इज्तमा का दिन, इसलिए इसको जुमा कहा जाता है। मुअर्रखीन कहते हैं कि काब बिन लुई या कुस्सा बिन किलाब ने भी इस दिन के लिए ये नाम इस्तेमाल किया था, क्योंकि इस दिन वो कुरैश के लोगों का इज्तमा किया करता था। फतहुल बारी, तो अहले अरब इसे अरूबा ही कहते थे। नाम की हकीकी तब्दीली उस वक्त हुई जब इस्लाम में इस दिन का ये नाम रखा गया। इस्लाम में हफ्ते का एक दिन इबादत के लिए मखसूस करना, ये अहले किताब में भी मौजूद था। यहूदियों के यहाँ इस गर्ज से हफ्ते का दिन मुकरर किया गया, क्योंकि अल्लाह ताला ने बनी इसराइल को हफ्ते के दिन फिरौन की गुलामी से निजात दी थी। ईसाइयों ने अपने आप को यहूदियों से अलग करने के लिए जो है वो अपनी इबादत का दिन इतवार का दिन करार दिया। अगरचे अल्लाह ताला ने इसका कोई हुक्म जो है वो ईसाइयों को नहीं दिया था, ईसाइयों का ये अकीदा था कि सलीब पर जान देने के बाद हजरत ईसा अलैहिस्सलाम इतवार के दिन कब्र से निकलकर आसमान की तरफ गए थे, इसलिए ईसाइयों ने इसे अपनी इबादत का दिन करार दे दिया। और 321 ईस्वी में रूमी सल्तनत ने एक हुक्म के जरिए इसको आम छुट्टी का दिन करार दिया। तो इस्लाम ने इन दोनों मिल्लतों से हटकर मुसलमानों को जुमे का दिन जो है वो अता किया। حضرت عبداللہ بن عباس اور ابو مسعود انصاری کی روایات سے پتہ چلتا ہے کہ جمعہ کی فرضیت کا حکم نبی صلی اللہ علیہ وسلم پر ہجرت سے کچھ مدت پہلے مکہ ہی میں نازل ہو چکا تھا، لیکن اس وقت آپ اس پر عمل نہیں کر سکتے تھے کیونکہ آپ مکہ میں تھے اور مکہ میں اجتماعی عبادت ادا کرنا ممکن نہیں تھا۔ اس لیے آپ نے ان لوگوں کو جو آپ سے پہلے ہجرت کر کے مدینہ پہنچ چکے تھے، آپ نے انہیں یہ حکم لکھ بھیجا کہ وہاں جمعہ قائم کرے۔ ابتدائی مہاجرین کے سردار مصعب بن عمیر رضی اللہ عنہ نے 12 آدمیوں کے ساتھ مدینے میں پہلا جمعہ پڑا، تو ایک یہ روایت جو ہے وہ پتہ چلتی ہے۔ اور ایک روایت یہ بھی ملتی ہے کہ حضرت مصعب بن عمیر سے بھی پہلے مدینہ کے انصار نے بطور خود آپس میں یہ طے کیا کہ ہفتے میں ایک دن مل کر اجتماعی عبادت کریں گے۔ انہوں نے یہودیوں کے ہفتے کے دن سبت کو چھوڑا اور عیسائیوں کے عبادت کے دن اتوار کو چھوڑ کر جمعہ کا دن مقرر کیا، کیونکہ انہیں پتا تھا کہ عیسائی اس دن عبادت کرتے ہیں، یہودی اس دن کرتے ہیں، تو انہوں نے کہا ہفتے میں ایک دن ہم بھی اکٹھے ہوتے ہیں۔ اور کہتے ہیں کہ پہلا جمعہ حضرت اسد بن زرارہ نے بنی بیازہ کے علاقے میں پڑھا جس میں 40 آدمی شریک ہوئے۔ تو اب آپ دیکھیں کہ دین عین جو ہے وہ فطرت کے مطابق ہے، تو لوگ جو تھے ان کا جو تھا وہ مطالبہ تھا، وہ یہ چاہتے تھے کہ ایک ایسا دن ہو جس میں ہم زیادہ سے زیادہ مسلمان جمع ہو کر اجتماعی عبادت کریں، اور ان کا یہ دن جو ہے وہ ہفتے اور اتوار سے الگ ہو۔ تو اب آپ دیکھیں کہ اسی ان کے ذوق کی تسکین کے لیے جو ہے وہ جمعے کی نماز جو ہے انہیں دے دی گئی۔ رسول اللہ صلی اللہ علیہ وسلم نے ہجرت کے بعد جو اولین کام کیے ان میں سے ایک جمعہ کی اقامت بھی تھی۔ مکہ معظمہ سے ہجرت کر کے آپ پیر کے دن قباء پہنچے، 4 دن وہاں ٹھہرے، 5ویں دن جمعہ کے دن وہاں سے مدینہ کی طرف روانہ ہوئے اور راستے میں بنی سالم بن عوف کے مقام پر تھے کہ نماز جمعہ کا وقت آ گیا، اسی جگہ آپ نے پہلا جمعہ جو ہے وہ ادا کیا۔ اچھا، جمعے کی نماز جو ہے اس کے فرض ہونے سے پہلے پیارے رسول اور صحابہ کیا کرتے تھے؟ پہلے تو صرف ظہر کی نماز پڑھی جاتی تھی، اور جب جمعہ ہوا تو اب ظہر کی نماز کے بجائے جمعہ کی نماز آپ نے پڑھانی شروع کی، اور اس نماز کی صرف 2 رکعتیں ہوتی تھیں، اور اس سے پہلے آپ خطبہ دیتے تھے۔ تو یہ جو 2 رکعتیں جمعے کی نماز کی اور اس سے پہلے جو خطبہ ہے، تو یہ فرق ہے جمعے کی نماز کا اور عام دنوں کی نماز ظہر کا۔ حضرت عمر فاروق رضی اللہ عنہ فرماتے ہیں، تمہارے نبی صلی اللہ علیہ وسلم کی زبان مبارک سے نکلے ہوئے حکم کی روح سے مسافر کی نماز 2 رکعت ہے، فجر کی نماز 2 رکعت، جمعے کی نماز 2 رکعت، یہ پوری نماز ہے، قصر نہیں ہے، اور جمعے کو خطبے کی خاطر مختصر کیا گیا۔ تو جو خطبہ ہوتا ہے، جیسے یہ سمجھ لیں کہ 2 رکعتیں خطبہ میں بھی نماز کا حصہ ہے، اور جو ہے وہ جس طرح نماز میں انسان جو ہے وہ اللہ کی طرف متوجہ ہوتا ہے، اللہ کا ذکر کرتا ہے، تو جمعے کے دن جو خطبہ ہو رہا ہوتا ہے تو اس وقت خاموش رہنا اور جو ہے وہ اس کو توجہ سے سننا یہ بہت ضروری ہے۔ اب آپ دیکھیں کہ یہاں پہ آپ نے آیت نمبر 9 میں جو ہے اذان کے بارے میں پڑھا کہ اے لوگوں جو ایمان لائے ہو، جب پکارا جائے، جب اذان دی جائے نماز کے لیے جمعے کے دن، تو یہاں جس اذان کا ذکر ہے اس سے مراد وہ اذان ہے جو خطبے سے پہلے دی جاتی ہے، نہ کہ وہ اذان جو خطبے سے کافی دیر پہلے لوگوں کو اطلاع دینے کے لیے دی جاتی ہے کہ جمعے کا وقت شروع ہو چکا ہے۔ ایک اذان ہوتی ہے کہ بتایا جاتا ہے کہ جمعے کا وقت شروع ہو گیا ہے، پھر ایک اذان ہوتی ہے جب خطبہ شروع کرنے کے لیے امام منبر کی طرف آتا ہے تو وہ اذان دی جاتی ہے۔ اور حدیث میں حضرت صاحب کی روایت ہے کہ رسول اللہ صلی اللہ علیہ وسلم کے زمانے میں صرف ایک ہی اذان ہوتی تھی اور وہ امام کے منبر پر بیٹھنے کے بعد دی جاتی تھی۔ حضرت ابوبکر اور حضرت عمر رضی اللہ عنہما کے زمانے میں یہی عمل ہوتا رہا، پھر عثمان رضی اللہ عنہ کے دور میں جب آبادی بڑھ گئی تو انہوں نے پہلے ایک اور اذان دلوانی شروع کر دی جو مدینے کے بازار میں ان کے مکان زورا پر دی جاتی تھی، اسے بخاری نے روایت کیا ہے۔ तो आबादी के बढ़ने की वजह से एक और अजान जो थी वो दी जाने लगी। और ये आयत नंबर 9 में है ना कि ऐ लोगों जो ईमान लाए हो, जब पुकारा जाए नमाज के लिए जुमे के दिन तो अल्लाह के जिक्र की तरफ दौड़ो। तो मुफस्सरीन कहते हैं कि जिक्र से मुराद खुतबा है, जो अजान के बाद पहला अमल नबी सल्लल्लाहु अलैहि वसल्लम करते थे। नमाज नहीं बल्कि खुतबा, और नमाज आप हमेशा खुतबा के बाद अदा करते थे। तो खुतबा सुनने के लिए दौड़ो। बाज़ लोग क्या कहते हैं, समझते हैं कि खुतबा इजाफी चीज़ है, वो कहते हैं कि अच्छा जब खुतबा हो जाएगा तो फिर हम नमाज के लिए जो है वो चले जाएंगे। और बाज़ लोग क्या करते हैं कि खुतबे के दौरान बातें करते रहते हैं और एक दूसरे की तरफ देखते हैं, हाल चाल पूछते हैं, तो ये बात जो है ये सही नहीं है। खुतबे के लिए अल्लाह ने जिक्रिल्लाह का लफ्ज इस्तेमाल किया है ना, और मुफस्सरीन कहते हैं कि खुतबे के अंदर क्या मजामीन होने चाहिए। नंबर एक, अल्लाह की हमदो सना। नंबर दो, इसके रसूल पर दुरूदो सलात। नंबर तीन, फिर जो है वो अल्लाह के अहकाम और इसकी शरीयत के मुताबिक अमल की तालीम और तलकीन। फिर इसी तरह नंबर चार, अल्लाह से डरने वाले नेक बंदों की तारीफ। तो इस तरह के काम जो हैं वो खुतबा के अंदर होनी चाहिए। अब आप देखें कि जुमे के दिन के जो आदाब हैं वो हमें अहदीस से मिलते हैं, और इस पर मेरा एक लेक्चर भी है, आप सुन सकते हैं, जो योम जुमा के आदाब हैं आप इनको सुन सकते हैं, आप वेबसाइट से और सीडी के सिट के ज़रिए आप इनको भी सुन सकते हैं। उसमें तफसील से जुमे के बारे में बताया गया है। यहाँ पे मैं चंद एक बातें आपके सामने रख देती हूँ। अबू हुरैरा रज़ी अल्लाह की रवायत है, रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, जुमे के दिन फरिश्ते हर आने वाले का नाम उसकी आमद की तरतीब के साथ लिखते जाते हैं। जब इमाम खुतबा देने के लिए निकलता है तो वह नाम लिखने बंद कर देते हैं और जिक्र यानी खुतबा सुनने में लग जाते हैं। इसे मुस्नद अहमद, बुखारी, मुस्लिम, अबू दाऊद, तिर्मिजी और नसाई ने रवायत किया है। तो जुमा के दिन अमल की तरतीब यह है कि पहले जिक्र अल्लाह, फिर नमाज। मुफस्सरीन का इस पर भी इत्तफाक है कि जिक्र से मुराद या तो खुतबा है या फिर खुतबा और नमाज दोनों, तो दोनों भी हो सकते हैं और एक भी। और जुमे के दिन क्या करना चाहिए, नहाना चाहिए। बुखारी मुस्लिम की रवायत है, रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि जब कोई नमाज जुमा पढ़ने आए तो उसे गुसल करना चाहिए। फिर नंबर दो, ये भी बुखारी मुस्लिम की रवायत है, रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, जुमे के दिन हर बालिग जवान के लिए गुसल करना लाजमी है और मिसवाक करना और खुशबू लगाना भी अगर मयस्सर हो। नंबर तीन, जो जुमे का खुतबा है उसको खामोशी से सुनना चाहिए। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, जो शख्स जुमे के दिन नहाया धोया और अपने बस भर इसने तहारत और नजाफत का पूरा पूरा एहतमाम किया, फिर इसने तेल लगाया, खुशबू मली, फिर दोपहर ढले मस्जिद में जा पहुंचा और मस्जिद जाकर सफ में बैठे हुए दो आदमियों को एक दूसरे से नहीं हटाया, फिर इसने नमाज पढ़ी जो भी इसके लिए मुकद्दर थी, फिर जब इमाम मिंबर की तरफ निकला तो चुपचाप बैठा खुतबा सुनता रहा, तो इस शख्स के सारे गुनाह बख्श दिए जाएंगे जो एक जुमे से दूसरे जुमे तक इससे सरजद हुए थे। इसे बुखारी ने रवायत किया है। नंबर चार, रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, अफजल तरीन दिन जिस पर सूरज तुलू हुआ वो जुमे का दिन है। इसी दिन आदम अलैहिस्सलाम पैदा हुए, इसी दिन वो जन्नत में दाखिल किए गए और इसी दिन वहां से निकाले गए और खुदा के खलीफा बनाए गए और इसी दिन कयामत कायम होगी। फिर पांचवा अमल, जुमे के दिन सूरत कहफ का पढ़ना, तो इसके लिए दोनों जुमों के दरमियान एक नूर चमकता रहेगा। फिर तिर्मिजी की रवायत से ये पता चलता है, नंबर छह, कि जुमे की रात सूरत दुखान की तिलावत करेगा जो शख्स, तो इसके लिए 70,000 फरिश्ते इस्तग़फ़ार करते हैं और इसके सारे गुनाह माफ कर दिए जाते हैं। इसे तिर्मिजी ने रवायत किया है। نمبر سات، ایک اور اہم بات کہ جمعے کے دن ایک ایسی مبارک گھڑی ہے کہ بندہ اس میں جو دعا مانگتا ہے وہ قبول ہوتی ہے. یہ بخاری کی روایت ہے اور یہ رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا. اور یہ گھڑی کون سی ہے اس کے بارے میں علماء میں اختلاف ہے. ایک رائے تو یہ ہے کہ جس وقت خطیب خطبے کے لیے ممبر پر آتا ہے اس وقت سے لے کر نماز ختم ہونے تک کا وقت. دوسری رائے یہ ہے وہ گھڑی جمعے کی دن کی آخری گھڑی ہے جب سورج غروب ہونے لگے. اور جمعے کے دن جو ہے وہ رسول اللہ صلی اللہ علیہ وسلم پر درود بھیجنے کا بھی جو ہے وہ بہت ہی ثواب ہے. اور جمعے کی نماز کے لیے جلدی آنا بخاری مسلم کی بڑی خوبصورت حدیث ہے. رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا جو شخص جمعے کے دن نہایت اہتمام کے ساتھ اس طرح نہایا جیسے پاکی حاصل کرنے کے لیے غسل کرتے ہیں پھر اول وقت مسجد میں جا پہنچا تو گویا اس نے ایک اونٹ کی قربانی کی، اور جو اس کے بعد دوسری گھڑی میں پہنچا تو اس نے گویا گائے یا بھینس کی قربانی کی، جو اس کے بعد تیسری گھڑی میں پہنچا تو گویا اس نے سینگ والا مینڈا قربان کیا، اور جو اس کے بعد چوتھی گھڑی میں پہنچا تو گویا اس نے اللہ کی راہ میں ایک انڈا عطا کیا. پھر جب خطیب خطبہ پڑھنے کے لیے نکل آیا تو فرشتے مسجد کا دروازہ چھوڑ کر خطبہ سننے اور نماز پڑھنے کے لیے مسجد میں آ بیٹھتے ہیں. اسے بخاری اور مسلم نے روایت کیا ہے. نماز کو طول دینا اور خطبے کو مختصر کرنا اس بات کی علامت ہے کہ خطیب سوجھ بوجھ والا ہے، پس تم نماز لمبی پڑھو اور خطبہ مختصر دو. یہ صحیح مسلم کی روایت ہے. اچھا، جمعے کے دن جو ہے وہ اہتمام کے ساتھ جمعے کی نماز کو پڑھنا اور خطبہ سننے کا اہتمام کرنا، یہ بات بھی ہمیں رسول اللہ صلی اللہ علیہ وسلم کی احادیث سے پتہ چلتی ہے. کیونکہ جب خطبہ دیا جاتا ہے تو اس وقت لوگ جو ہے وہ باتیں کرتے ہیں، اور خاص طور پر بعض لوگوں کو یہ جب پتہ نہیں ہے کہ یہ نماز کا حصہ ہے تو ایک دوسرے کی خیریت پوچھنا، بات کرنا، تو یہ جو ہے رسول اللہ صلی اللہ علیہ وسلم نے اسے جو ہے اس بات سے سختی سے منع کیا ہے کہ ایسا کرنا جو ہے یہ گناہ کا باعث ہے. کیونکہ یہ یہاں تک آپ نے کہا کہ اگر کوئی بات کر رہا ہو تو دوسرا اس کو اگر اتنا ہی کہہ دینا کہ چپ کر جائیں تو رسول اللہ صلی اللہ علیہ وسلم نے اس کے لیے بھی سخت ناراضگی کا اظہار کیا. تو یہ جو ہمارا سورت جمعہ کا دوسرا رکوع ہے اور یہ جمعے کے بارے میں ہم نے جو کچھ آداب پڑھے تو عمل کے اصول کیا نکلتے ہیں ہمارے سامنے. نمبر ایک، ہمیں اپنے شوہروں کو، بھائیوں کو، بیٹوں کو نماز جمعہ کے لیے جو ہے وہ اہتمام سے بھیجنا چاہیے کہ نماز جمعہ جو ہے یہ ہمارے جو مرد ہیں جو ان کے لیے جو ہے نماز جمعہ یہ بہت ہی اہمیت رکھتا ہے. کیونکہ رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا میرا جی چاہتا ہے کسی اور شخص کو اپنی جگہ نماز پڑھانے کے لیے کھڑا کر دوں اور جا کر ان لوگوں کے گھروں کو آگ لگا دوں، جلا دوں جو جمعہ کی نماز پڑھنے کے لیے نہیں آتے. اسے بخاری اور مسند احمد نے روایت کیا ہے. تو اس سے رسول اللہ صلی اللہ علیہ وسلم کی اس بات کا پتہ چلتا ہے کہ ان کے ہاں جمعے کی بہت اہمیت تھی اور جمعے کی آپ نے خاص طور پر تاکید کی. پھر اسی طرح مسند احمد، مسلم اور نسائی کی روایت ہے کہ آپ نے فرمایا کہ لوگوں کو چاہیے کہ جمعہ چھوڑنے سے باز آ جائیں ورنہ اللہ ان کے دلوں پر ٹھپا لگا دے گا اور وہ غافل ہو کر رہ جائیں گے. پھر اسی طرح ایک اور حدیث ہے، رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا جو شخص کسی حقیقی ضرورت اور جائز عذر کے بغیر محض بے پرواہی کی بنا پر مسلسل تین جمعے چھوڑ دے اللہ اس کے دل پر مہر لگا دیتا ہے. پھر چوتھی حدیث سنیے کہ اللہ اس کے دل کو منافق کا دل بنا دیتا ہے. اسے مسند احمد نے روایت کیا ہے. تو یہ جو احادیث ہیں اس سے ہمیں کیا بات پتہ چلتی ہے کہ جمعہ جو ہے یہ فرض ہے، اور رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا جمعہ ہر اس شخص پر فرض ہے جو اس کی اذان جو ہے वो सुने। तो रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने खुतबा दिया कि जान लो कि अल्लाह ने तुम पर नमाज जुमा फर्ज की है। आपने औरत, बच्चे, गुलाम, मरीज और मुसाफिर को जुमे की फर्जियत से मुस्तस्ना करार दिया। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, जुमे के लिए निकलना हर बालिग पर वाजिब है। आपने फरमाया, जुमा हर मुसलमान पर जमात के साथ पढ़ना वाजिब है, सवाए गुलाम, औरत, बच्चे और मरीज के। तो जुमे की फर्जियत पर पूरी उम्मत का अजमा है। तो इससे मुराद यानी हमारे मुसलमानों के मर्द हैं जो कि बालिग हैं। अगर औरतें, बच्चे और गुलाम, मरीज, मुसाफिर भी पढ़ना चाहें तो जाहिर है कि उनके अजर में इजाफा होगा। तो अच्छा, इससे क्या बात पता चलती है कि जुमे का हमारे मर्दों को, बेटों को, भाइयों को खास तौर पर एहतमाम करना चाहिए। और यहाँ पे रहते हुए हमें बड़े एहतमाम के साथ अपने बच्चों को नमाज जुमा के लिए ले जाना चाहिए। और यहाँ पे पब्लिक स्कूलों में जुमे की नमाज के लिए छुट्टी भी मिलती है। अगर आप ऑफिस में जाकर बात करें और बताएं कि फ्राइडे प्रेयर हमारी ये ज़रूरी है और आप लेटर वगैरह लिख कर दें तो वो इजाज़त देते हैं। और आप देखें बहुत सी यूनिवर्सिटीज़ और स्कूलों में, पब्लिक स्कूलों में, वहाँ पे जो यूथ है उन्होंने जुमे की नमाज का एहतमाम किया हुआ है। उन्होंने प्रेयर रूम के नाम से कमरा भी लिया हुआ है और उसके लिए बच्चे जो हैं वो प्रिंसिपल और वहाँ की इंतज़ामिया से मिलकर उन्होंने इसका एहतमाम किया हुआ है। और वहाँ पे जुमे की नमाज का एहतमाम भी होता है। जैसे मेरा बेटा भी अल्हम्दुलिल्लाह स्कूल में जो है वो नमाज जुमा जो है वो पढ़ाता है। तो और हमें भी अपने बच्चों को तैयार करना चाहिए क्योंकि इससे लीडरशिप पैदा होती है। और जहाँ नहीं कायम है तो आप अपने बच्चों को जो है वो कह सकती हैं और उनको तैयार कर सकते हैं। बच्चों को अजान देनी आती है, बच्चों को नमाज की, बच्चे इमामत कर सकते हैं, उनको खुतबा देना सिखाया जा सकता है। तो ये सारी चीज़ें बहुत ही खूबसूरत हैं। तो यहाँ के इदारों में, तालीमी इदारे हैं या बैंक्वेट हॉल हैं या जो है वो शॉपिंग सेंटर हैं, तो इस पे मुसलमानों की जिम्मेदारी बनती है कि वो जुमे को कायम करें। तो अल्लाह ताला मुझे और आपको अमल करने वाला बनाए। तो ये थी सूरत अल जुमा, और इससे हमारे लिए अमल के जो उसूल सामने आते हैं उसमें ये कि हम अपने रसूल और अपनी किताब कुरान के साथ वो मामला ना करें जो यहूदियों ने तौरात के साथ और अपने रसूलों के साथ किया। नंबर दो, रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की बेसत के चार मकासद जो हैं वो सामने आए हैं। और जो आपकी ज़िंदगी का मकसद था कि कुरान के ज़रिए तालीम व तरबियत और तज़किया और आपकी जो सुन्नत है, तो आज यही मेरी और आपकी ज़िंदगी का मकसद होना चाहिए। फिर अमल का एक अहम उसूल के यानी कुरान मजीद जो है, जैसे बहुत से हाफिज़ हैं, अगर समझते नहीं हैं तो उससे उसकी रूह पूरी नहीं होती, उसका मकसद अदा नहीं होता। तो ठीक है, हिफ्ज़ करने का भी अजर है, लेकिन असल चीज़ ये है कि तालीम होनी चाहिए, उसकी समझ होनी चाहिए कि कुरान कहता क्या है। वरना हिफ्ज़ भी है लेकिन पता ही नहीं कि कुरान के अंदर है क्या, तो उससे जो है वो कुरान की तालीम नहीं हो सकती और तालीम और तज़किया का मकसद जो है वो अदा नहीं हो सकता। फिर इसमें अमल का एक अहम उसूल है, वो ये कि कुरान मजीद के ज़रिए हदायत हासिल करना और फिर मौत की तैयारी करना, अमले सवाले करना। फिर अमल का एक अहम उसूल कि जुमे की नमाज का ख़ास तौर पर एहतमाम करना, और जुमे का दिन हमारा ख़ास दिन है। अब आप देखें कि जो इस्लामी ममालिक हैं उनमें जुमे के दिन छुट्टी है, और जहाँ पे नहीं भी है वहाँ जुमे के दिन छुट्टी होने चाहिए ताकि पूरी कौम जो है मुसलमान ममालिक में वो जुमे के दिन का एहतमाम करें। और हमें अपने घर में भी जुमे के दिन जैसे नाखून तराशना, बच्चों को ये कहें कि जुमे के दिन आप नहा कर स्कूल जाएं, और खुशबू लगाना, औरतें तो ज़ाहिर हल्की खुशबू लगाएंगी तो बच्चे, लड़के वगैरह, मर्द लगा सकते हैं, इसी तरह बाल बनाना, फिर खुतबे का के सुनने का अहतमाम करना। तो ये हमारी एक ख़ास जो नमाज है, तो उसका जब हम अहतमाम करेंगे, हम मस्जिद में अपने बच्चों को लेकर जाएंगे तो उन्हें जो है वो मस्जिद में उनका दिल लगेगा। और दूसरी एक और अहम बात जो हमें यहाँ पे पता चलती है कि असल चीज़ अल्लाह का जिक्र और अल्लाह की याद है। ख़ा वो जो है वो नमाज की शक्ल में है, यानी अल्लाह नमाज के लिए बुला रहा है तो उस तरफ से मैं नवाताना की अमली तफसीर बन गए, और फिर नमाज के बाद भी फिर अल्लाह की हदों को तोड़ना नहीं है। ये बड़ी खूबसूरत बात है कि वज़कुरुल्लाह कसीर लअल्लकुम तुफ्लिहून, तो हमें फलाह चाहिए। और आखिरी बात कि अपना दिल जो है वो अल्लाह से लगाना है, कुरान से लगाना है, और अल्लाह ही खालिक, अल्लाह ही हाकिम, अल्लाह ही कुद्दूस, अल्लाह ही अजीज़ और अल्लाह ही हकीम है, और वही खैरुर राज़िकीन है। अल्लाह ताला मुझे और आपको अमल करने वाला बनाए। सुभानक अल्लाहुम्मा व बिहमदिका नशहदु अल्ला इलाहा इल्ला अंता नस्तगफिरुका व नतूबु इलैक।